بسم الله الرحمن الرحیم، اللہ اعلیٰ کی توفیق سے ممکن ہے کہ آج کی ہماری گفتگو مستفید ہو، لیکن تمام وہ دوست اور تمام وہ محبین جو دنیا بھر میں اس وقت پائے جاتے ہیں، ان کی خدمت میں گزارش ہے کہ ان باتوں کو ایک نصیحت سمجھیں اور بہت غور سے سنیں. اس پوری کائنات میں اللہ تعالیٰ ان باتوں کو سمجھنے کی کسی ایک شخص کو بھی توفیق بخشے اور اس پہ عمل درآمد ہو جائے تو امید ہے کہ دنیا اور آخرت دونوں جہانوں میں وہ سرخرو ٹھہرے. دن بدن سب کی عمر بڑھتی جاتی ہے اور زندگی کی راتیں کم اور موت کے دن نزدیک آتے جاتے ہیں، اور ہر آدمی اپنے شعبے کے متعلق جہاں اس نے زندگی گزاری ہے اگر وہ اپنے شعبے سے مخلص ہے تو اس کی ترقی کے لیے کام کرتا ہے. ڈاکٹر کے کام کرنے کی ایک عمر ہوتی ہے اور جب وہ ایک عمر میں فارغ ہو جاتا ہے تو تمام تر مہارت کے باوجود مریضوں کو دیکھنا چھوڑ دیتا ہے. جس نے ساری زندگی ہائی کورٹ اور سپریم کورٹ میں گزاری ہوتی ہے، آخر عمر میں اپنے علم کا نچوڑ اور سب چیزیں اپنے بچوں کے حوالے کر کے یا اپنے شاگردوں کے حوالے کر کے پھر کوچ کرتا ہے. تو عمر کا ایک حصہ ایسا آتا ہے کہ ہر فن میں، ہر علم میں جو اس کے مخلصین ہوتے ہیں وہ ان کو تانیوں کی بھی نشاندہی کرتے ہیں، جو کوتاہیاں انہوں نے عمر بھر دیکھی ہوتی ہیں اور اس فیلڈ میں ترقی کے خواہاں لوگوں کو تلقین کرتے ہیں کہ یہاں پر یہ نقائص ہیں اور ان کا علاج کیا جائے. دنیا میں ترقی اس کا راز یہی ہے کہ جو عذر پیش آتے ہیں اس کا استعمال نہ کیا جائے. بیماری عذر ہے، بخار عذر ہے، بے روزگاری عذر ہے، تندرستی عذر ہے، لیکن جو شخص ان چیزوں میں گر جائے گا اور یہ عذر استعمال کرے گا، بچہ اس دن سکول نہیں جائے گا اور مزدور اس دن کام نہیں کرے گا، تو اس کا مطلب یہ ہے کہ وہ آج یا کل ناکام ہو کر رہے گا. اور جس شخص کو اپنے پیشے سے عشق ہوتا ہے وہ تکلیف کے دن بھی ناغا نہیں کرتا، اور محبت اندر سے مجبور کرتی ہے کہ آج عذر کے دن بھی اس کام کو کرے. دن میں ماں باپ کو دفناتا ہے اور وہ شام کی شراب کی محبت اور عشق اس شغل سے اسے فارغ نہیں رکھتی. بالکل ایسے ہی اب امت میں مجموعی اعتبار سے جو علماء کی کمی ہو گئی ہے, اور ہم جیسے دو دو ٹکے کے لوگوں کو بھی لوگ سننے لگ گئے ہیں, اس کی بنیادی وجہ یہ ہے کہ شیر جنگل سے ناپید ہو گئے اور گدھوں اور لومڑیوں کا دور آ گیا. ہے تو لطیفے کی بات, لیکن مختصر سی بات اس کی یہ ہے کہ کہتے ہیں کہ پنجاب میں پہلی یا دوسری جنگ عظیم میں ایک کپتان آیا اور اس نے عالمی لڑائی میں فوجیوں کو بھرتی کرنا شروع کیا. حافظ آباد جو اب پاکستان میں علاقہ ہے, ان لوگوں نے, حقیقت یہ ہے کہ بڑی قربانیاں دی, اور خاص طور پہ حافظ آباد اور اس کے قرب و جوار میں جو جاٹ رہتے تھے انہوں نے بہت قربانیاں دی. لمبے قد چوڑے جسم, لڑنے کے ماہر, انگریزوں کو مطلوب تھے, اور 12-14 روپے میں ایک سپاہی مل جاتا تھا. تو کہتے ہیں کہ کپتان جب بھرتی کرنے کے لیے آیا تو بہت سے لوگ اس نے برٹش آرمی کے لیے بھرتی کیے, پیسے ادا کیے. تو ایک دن گاؤں کا سب سے کم درجے کا آدمی, جو اس وقت ذات پات کے نظام میں لوگ الجھے ہوئے تھے, میراثی کہتے تھے, وہ آیا اور بڑا اچھا ترہ اور پگڑی اور صاف کپڑے, نمبردار کے پاؤں دبانے لگا, اور نمبردار حیران تھا کہ اسے ہو کیا گیا. آج تک ہمت نہیں ہوئی کہ سر پہ ٹوپی پہنے اور آج پگڑی اور یہ ترہ, لگتا ہے پھر دماغ خراب ہے. تو خاموشی کی مہر توڑی اس میراثی نے, اس نے کہا, نمبردار جی, آج برٹش آرمی کا کپتان آیا تھا اور اس نے یہاں سے لوگوں کو بھرتی کیا ہے, اور میں بڑا خوش ہوں کہ آج میرا بیٹا بھی فوج میں چلا گیا, تو میں آپ کی خدمت میں اس لیے حاضر ہوا ہوں, دیر ہو گئی, بیٹے کو ذرا رخصت کرنا تھا, تو اس لیے پگڑی, سفید کپڑے, یہ وہ ساری لوازمات ہیں, اور بہت خوشی ہوئی. نمبردار نے کہا کہ وہ کپتان جو تھا آیا تھا وہ پھر بھی آئے گا. اس نے کہا, جی پھر بھی آئے. فرمایا, آئے تو مجھ سے ملانا. وہ پھر آیا تو اس نے ملایا. تو انہوں نے کہا, کپتان صاحب, مجھے آپ سے کوئی لمبی باتیں نہیں کرنی, لیکن ملکہ برطانیہ کو ایک پیغام دینا ہے. اس نے کہا, جی آپ کہیں, مناسب ہوا تو ہم پہنچائیں گے. تو اس نے کہا, ملکہ صاحبہ سے کہنا کہ جن دشمنوں سے وہ لڑ رہی ہیں اللہ انہیں کامیاب کرے, مگر ملکہ صاحبہ اگر بات جنگ میں, فتح میں میراثیوں کے بچوں تک پہنچ جائے تو پھر انہیں چاہیے کہ صلح کر لیں, ان بچوں کو بھرتی نہ کریں, مہربانی کر کے صلح کر لیں دشمن سے. تو جب علماء اٹھ جائیں اور ہم جیسے دو دو ٹکے کے لوگ علم دین پر بحث کریں, اور ظلم اور آفت یہ مچے کہ سننے کے لیے لوگ مہیا ہو جائیں, تو وہ جو ابے تبے سے پکارے جاتے تھے उनको भी इल्म और उसकी रौनत आ जाती। इसी वजह से एक दौर ऐसा था जब डॉक्टर्स को लेना, बच्चों को मेडिकल पढ़ाना, तिब का पढ़ाना आसान नहीं था। तिब सिर्फ खानदानी बच्चे पढ़ सकते थे जो बाप दादा से खाते पीते थे, और हुक्मा कहते थे कि तिब का इल्म अगर तुम किसी कम जर्फ बच्चे को पढ़ा दोगे तो बजाय इसके कि अपने मरीजों का हमदर्द हो, उनसे मोहब्बत और इंसानियत हो, वो तिब जैसे अच्छे इल्म को पैसे की कमाई का जरिया बना लेगा, उसका कमीन पना इससे भी नहीं जाएगा, बस पैसे कमाएगा दबा के और खलके खुदा से मोहब्बत नहीं रहेगी। इसलिए नहीं पढ़ा, कहते थे खानदानी बच्चा लाओ जिसका दिल पक गया हो, जिसका दिल रच गया हो पैसे से, और उसे सिवाय खलके खुदा की हमदर्दी के और इल्म के शौक के और कोई चीज ना लाए। इसी तरह दीन मजहब हिंदू नहीं पढ़ाते थे। वो कहते थे कि संस्कृत और खुदा का दीन और भगवान की चीजें पढ़ने के काबिल आला नस्ल के लोग होते हैं। अगर हम हर किसी को हिंदू मत की तालीम दे देंगे तो पहली चीज जो हो जाके बेचेगा खुदा का दीन। इस तरह की बात यहाँ वो यूसुफ रहमतुल्लाह से बहस करते हुए यहाँ वो हनीफा रहमतुल्लाह ने भी फरमाई थी, और उन्होंने कहा था कि तरावी पे उजरत को बिल्कुल जायज ना कहना, वरना हाफिज जाके सबसे पहली चीज जो मार्केट में बेचेगा वो कुरान। तो ये हाल उस वक्त से हुआ है जब खानदानी लोगों ने अल्लाह के दीन को पढ़ना छोड़ दिया, और पैसा, दौलत, उर्स, तीजे, 40वें, खत्म, जुमेरातें, ईसाले सवाब यकीनन जायज है हमारे हनफी फुकहा के यहां और अहले सुन्ना का ही मसला, लेकिन उसमें हीलों और बहानों से जो उजरतें ली जाती हैं ये काम उन्हीं का है जिन्होंने अपने बाप के घर से खाकर दीन नहीं पढ़ा। नतीजा ये कि इस दुनिया में कुफर गालिब आता चला जा रहा है, और नतीजा ये है कि इस्लाम के दिफा करने वाले वकील ज्यादा पैदा हो गए हैं और इस्लाम के हमदर्द कम पैदा हो गए, और जमीन आसमान का फर्क है कि मुकदमे में वकील पेश हो या मुकदमे में मकतूल बच्चे की माँ पेश हो, माँ जैसी शफकत वकील में कहां से आ। इसलिए अब भी अगर इस मुर्दा तन में रूह डालनी हो और खुदा के दीन का काम उलमा ने करना हो, वो दुनिया में कोई भी शख्स करे, आप लोग उसमें शिरकत करें, पैसे के जरिए से शिरकत करें, चंदे आते हैं तो इससे मदारिस चलते हैं उसमें शिरकत करें, आप पढ़ने और पढ़ाने में शिरकत करें, आप निगरानी में शिरकत करें, हंडिया जब पकती है तो उसमें जो प्यास उतरा हुआ होता है उससे लेके तुड़का लगाने तक सबका हिस्सा बराबर का होता है, और उनमें सबसे अच्छा हिस्सा उसका होता है जिसको अल्लाह कबूल कर। बस तो इसलिए ये जो हमारा मौजूदा दरस-ए-निजामी है इसमें पांच चीजों की निहायत कमी वाकई हो गई, चाहे वो तंजीमुल मदारिस हो जिसका ताल्लुक बरेलवी मकतबाई फिक्र के साथ है, चाहे वो वफाकुल मदारिस हो जो देवबंदी हजरात का है, चाहे वो जमात इस्लामी ने अपना जो रजिस्टर कराया है वो हो, अहले तशय्यो का हो या अहले हदीस का, ये पांच वफाक थे। और अब गवर्नमेंट ने गालिबन पांच वफाक और मंजूर किए हैं, और गवर्नमेंट ने जामियतुर रशीद कराची वालों को भी सिका लोगों से सुना है कि इजाजत दे दी है कि वो डिग्री अवार्ड टाइटल करें, इस फिक्रे को दुरुस्त कर लें। उन्होंने उन्हें भी इजाजत दी है कि आपका इदारा आइंदा को डिग्री दे सकता है। उन्हें लेटर मिल गया होगा, नहीं मिला तो और चंद दिन में मिल जाएगा, लेकिन उसूली तौर पे उनकी मंजूरी हो चुकी। ये जितने भी हैं जिनका नाम लिया, इन सब में पांच चीजें ऐसी हैं कि जल्द या बादेर अगर इसकी तरफ तवज्जो नहीं की गई तो जो आज जवाल उलमा के इल्म में आया हुआ है, जो हर आने वाला दिन इस सवाल में इजाफा करेगा, इस तारीकी को ज्यादा करेगा, कोई सूरत नहीं है कि इन पांच कमियों को पूरा न किया जाए। ये पांच निकात हम पूरी इस वक्त दुनिया के जितने करोड़ों और अरबों उर्दू जानने वाले हैं उनके सामने रखते हैं। आप गौर करें इन इन चीजों पे, और ऐन मुमकिन है कि अल्लाह आला किसी को तौफीक बख्शे और वो काम को आगे चला सके। इन गुजारिशात में और इल्म में कोई तासुब नहीं है। इनमें ऐसी भी एक चीज है जिस पे तफसील से जरा सी बात करनी है, और ऐसी भी है जो 2 मिनट की मरहूम मिलता है। पहला नुक्ता यह है कि इन तमाम मदारिस ने सिवाय रायविंड के बुजुर्गों के वो तो सिरे से हुकूमत के करीब ही नहीं गए, और ना रायविंड वालों ने अपनी डिग्री के लिए हुकूमत किसी पेशकश को हुकूमत की कबूल किया। उन्होंने कहा सीधा साधा निसाब है जो बुजुर्गों के यहाँ राज था दिल्ली में सहारनपुर में, वही निसाब पढ़ा रहे हैं, और उनके पढ़े हुए वहां के उलमा वो निसाब भी पढ़ रहे हैं, उनको छोड़ दें, एक आध कोई मदरसा और छोड़ दें तो पूरे मुल्क में हमारे यहाँ भी और हिंदुस्तान में भी गालिबन फारसी को बीनी और दो गोश इन्होंने निकाल दिया है, फारसी मदरसों में रही नहीं है, फारसी जबान पढ़ानी तक हो गई है, और ये बहुत बड़ा जवाल है, और ये खाई में गिर गए हैं जाके लोग फारसी नहीं पढ़ाते। हम सबको चाहिए कि इस कमी को पूरा करें, अपने बच्चों को फारसी पढ़ाएं। फारसी ना पढ़ाने की वजह से इतना जवाल आ गया है इल्म को कि अच्छे खासे आलमे दीन है, और आप उनसे पूछें कुछ पता नहीं है, कुछ शुद्ध बुद्ध नहीं है। हकीकत में जो उर्दू है इसका 60-65% तो फारसी ही तो है। शुद्ध बुद्ध का लफ्ज भी हमने बोला, ये क्या है, फारसी ही तो है, इसलिए फारसी निकल गई। और उसका नुकसान ये हुआ कि उर्दू भी नहीं समझ पाते। आप ठेठ उर्दू में किसी से बात करें तो हैरान होकर देखता है कि कौन सी जबान बोल रहा है, इसलिए कि फारसी से नाता कट गया। और उसी का नुकसान है कि उर्दू के अच्छे लिखारी अब पैदा नहीं हो रहे। वो तो जो किताबें लिखते हैं बाज़ुकात फिक्रों के फिक्रे ऐसे लिख जाते हैं जिनकी नीयतें उनकी दुरुस्त होती होंगी और उन्हें मुमकिन है कि लगा माफ कर दे, मगर उर्दू के ना जानने की वजह से ऐसे फिक्रे लिख जाते हैं जिन पे फिस्क और कुफर के फतवे लाजिम आते हैं। अगर उर्दू आती होती और ढंग से पढ़ी हुई होती तो अपने फिक्रों को ऐसे ना लगे। इस वक्त कौन है जो उर्दू जबान में शरीयत की दावत के लिए लिटरेचर लिख रहे हो और जिनकी तहरीर को जौक और शौक से पढ़ा जाता। अजमाबुल हसन अली नदवी रहमतुल्लाह थे, मौला मंजूर नवानी साहब थे, मौला तकी उस्मानी साहब अलग आला सलामत के वो हैं, और दोनों हजरात दुनिया से तशरीफ ले गए रहमतुल्लाह। कितने हैं जो सही चीज सही जबान में लिखे और सही माना में उनके कलम से तब्दीली वाकई हो रही हो। कितने लोग इस वक्त हमारे यहाँ हिंदुस्तान पाकिस्तान में लिखने वाले हैं जिनकी किताबों को पांचवी छठी के बच्चे पढ़ें, FAMA BA के बच्चे पढ़ें और वो जान सकें कि ये दीन क्या है, शरीयत ने हमसे क्या तकाजा किया है, हमारी जिंदगी के मकासद क्या है। ऐसे लोग मुसलमान करोड़ों की आबादी बढ़ती चली जा रही है इस बर सगीर में, और उर्दू के लिखने वाले फारसी के जानने वाले ना होने के बराबर हो रहे हैं। इसलिए फारसी जिन लोगों ने नहीं पढ़ी वो कितना ही बड़ा आलम दीन क्यों ना हो, उस इंसान के बस की बात नहीं है कि वो दावत दे सके। उर्दू दान जो हिंदू हैं, सिख हैं, खुद मुसलमानों में जो बच्चे मुलहिद हो गए हैं, इल्हाद जो बढ़ रहा है, उर्दू को पढ़ने का रिवाज खत्म हो रहा है, ये उर्दू अब इंटरनेशनल लेवल की जबान है, उर्दू मजहब की जरूरत बन गई है, और इसमें सारा नुकसान ये है कि फारसी नहीं, फारसी अरबी के बाद सबसे बड़ी चीज है मुसलमानों के असास। हम बेखबर नहीं है कि सैयदना उमर रजी अल्लाह ने फारसी के मुतालिक क्या फरमाया था, और हमें यह भी खबर है कि शेखुल इस्लाम इब्न तैमिया रहमतुल्लाह अलैह ने कहा और किस जबान के मुतालिक क्या राय थी। कोई ये ना समझे कि हमें इन चीजों की खबर नहीं, सब पढ़ा लिखा अल्लाह की तौफीक से। लेकिन वो मशायख और बुजुर्ग आज के जमाने में होते तो फारसी तो दरकिनार उर्दू तक से मुसाफा करते और हाथ मिलाते कि वक्त की सुनो। अब फारसी के हमागीर असरात को देखिए, हज़रत रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम से मनकूल है कि आपने सैयदना अबू हुरैरा रज़ी अल्लाह अन्हु से फरमाया कि शिकमत दर्द, पेट में दर्द महसूस होता है, ये बिल्कुल झूठ है, नहीं फरमाया। लेकिन आप इसको जरा पॉजिटिव साइड पे रख के सोचें तो ये फारसी इतनी अरबों पे भी असर पजीर थी कि जिसने झूठी रिवायत घड़ी है उसने भी फारसी का सहारा लिया है ये साबित करने के लिए कि हज़रत रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम फारसी आती। और फिर से फिर सलमान हज़रत सलमान फारसी रज़ी अल्लाह ने सूरह फातिहा का फारसी में तर्जमा किया, फिर फारसी में लोगों ने लिखना शुरू किया, फिर फारसी का असर हनफियत पे आया है, फिर इराक से जब अरब बाहर निकले हैं तो फिर हर तरफ फारसी का दौर दौरा था। अफगानिस्तान की फारसी बदली हुई थी और ईरान की फारसी बदली हुई थी, और उस जमाने में सहाबा किराम रज़ी अल्लाह अन्हु का आखिरी बिल्कुल दौर और ताबईन का दौर जब शुरू हो रहा था तो लोग फारसी जानते थे। उससे आप चलें फारसी में तो आप देखें फिर क्या क्या इस फारसी जबान में है। आपके जितने बड़े हिकमत और दाना वाले लोग थे उन्होंने फारसी जबान में कलाम किया, और हमारा 1300 साल का मजमुआ हमारे इल्म का फारसी में है। और अफसोस के मौलवियों ने ही फारसी पढ़नी छोड़ दी, दरस निजामी में बच्चों को फारसी पढ़ानी हम लोगों ने तर्क कर दी, और इसका नतीजा यह है कि 1300 साल का इल्म इन मौलवियों को पता नहीं। फारसी में मसनवी है और मसनवी मारूम जैसी दुनिया की किसी जबान में कोई ऐसा वतन नहीं। اللہ کی کتاب کے بعد حکمت میں ان چیزوں میں مثنوی کی کوئی مثنوی پہ بات ہی نہیں کی جا سکتی. وہ اتنی بڑی چیز ہے کہ کسی بھی دنیا کی زبان میں اتنا بڑا متن کبھی بھی الہام نہیں. اور اس قدر بلند پایا فارسی ہے کہ اب ہمارے ہاں اس کو سمجھنا کہاں ممکن رہا. محروم اب تک تو کوئی ان کا مثل پیدا نہیں ہوا اور اللہ کے قبضے میں ہے کہ کل کو کچھ ہو یا نہ ہو, لیکن بظاہر اس جیسا عشق الہی اور معرفت پروردگار میں اس سے راس قدم کس کا ہے سب فارسی میں آپ کو ملے گا. سعدی شیرازی گلستان اور بوستان والے آپ کو فارسی میں ملیں گے, حافظ شیرازی جیسا عارف باللہ یہ سب اس کا دیوان فارسی میں ہے, حضرت مجدد الفسانی سرندی رحمۃ اللہ علیہ کے مکتوبات فارسی میں ہیں, شاہ ولی اللہ رحمۃ اللہ کا جتنا کام ہے اکثر حصہ اس کا فارسی میں ہے, شاہ عبدالعزیز صاحب محدث دہلوی رحمۃ اللہ علیہ کی تحفہ استعاریہ اور شاہ صاحب کی اکثر چیزیں فارسی میں ہیں, اور بولی سینا اور اس کے کلام اور شاہ رفیع الدین صاحب محدث دہلوی رحمۃ اللہ علیہ ان کی شاہ رفیع الدین صاحب کے فتاوی فارسی میں ہیں. ابھی تو ہم گن نہیں رہے کہ کیا کیا کام اس فارسی میں کیے ہیں, 1300 سال کی چیزیں ہماری فارسی میں ہیں اور ہم فارسی جانتے نہیں ہیں. مثنوی میں ان چیزوں کا حل انہوں نے کیا ہے. محروم نے تقدیر جیسے نازک مسئلے پہ بحث کی ہے, مولانا نے جبر اور قدر پہ بحث کی ہے, مولانا نے زمانے پر بحث کی ہے, مولانا نے محبت اور خاص محبت سے بات کی ہے, کہاں کہاں کس کس میدان میں اس شخص نے دخل نہیں دیا رحمہ اللہ. یہ سب فارسی ہے, اس لیے جتنا جلد ممکن ہو سکے فارسی کی طرف لوٹنا چاہیے. اپنے بچوں کو اگر مولوی بنانا ہے اور دنیا میں عالمی سطح پر تبلیغ کرنے کے لیے جن لوگوں سے بحث اور مباحثہ اور مناظرے ہیں یہ سب فارسی میں لکھی گئی ہیں, اور یہ فارسی کا پڑھنا نہایت ضروری. اور پاکستان میں کوئی وفاق نہیں پڑھا رہا, وفاق المدارس خاص طور پہ دیوبندی مکتبہ فکر. اب شروع کریں حضرت سلمان فارسی رضی اللہ عنہ سے, حضرت تھانوی اور حضرت قاسم نانوتوی رحمہ اللہ انہوں نے بھی فارسی میں ہی لکھا. علامہ اقبال کی شاعری کو دیکھیں, غالب کو دیکھیں, سب فارسی ہے. فارسی میں غالب اور اقبال وہ ہیں کہ اردو اگر ان کی پڑھی ہوئی ہو اور پھر فارسی کو آدمی پڑھتا ہے ان کو تو ایک لمحے کے لیے تو حیرت ہوتی ہے کہ یہ وہی اقبال ہے جو اردو میں اس سے 100 گنا بڑھا ہوا ہے وہاں, اور یہ وہی غالب ہے جو اردو میں کلام کرتا ہے. فارسی شاعری پڑھے تو لگتا ہے کہ کیا زمین اور کیا آسمان اور فلک کیسا عروج ہے اس شخص میں. غالب نے کیا نئے نظریات ہیں, کیا جدت ہے, کیا اجتہادی کیفیت ہے اردو ادب کے بارے میں, فارسی ادب کے بارے میں. 1930-35-38 میں علامہ اقبال کے انتقال ہوا ہے, لوگ فارسی میں ہی لکھتے رہے, تو آپ اندازہ خود کر لیں کہ 1930 سے آپ پیچھے چلنا شروع کریں تو 1300 سال تک چلے جائیں, ہر طرف فارسی فارسی ہے. اور کوئی شخص فارسی نہیں پڑھا ہوا یا براہ راست فارسی کا مطالعہ نہیں کر سکتا, اسے کوئی حق بھی نہیں پہنچتا کہ وہ امہات مسائل پہ دین کی بڑی بڑی چیزوں پہ اپنی رائے کا اظہار کرے, کوئی حق نہیں. اسے پتہ ہی نہیں کہ اللہ کے عشق میں اور اس کی معرفت میں کیا فرق ہوتا ہے. وہ سمجھ ہی نہیں سکتا کہ علم کلام اور فلسفے میں کیا کیا تفریقات ہیں اور کون کون سی مباحث. اس لیے جب بھی کوئی بھی مدرسہ قائم ہوگا یا چلانے والے ہوں گے, اللہ کسی کو اسباب اور وسائل دے گا تو اس کے لیے لازم ہے کہ اپنے بچوں کو فارسی پڑھائے, تاکہ بچے پوری امت کے اس علمی ذخیرے سے فائدہ اٹھا سکیں. اب ڈاکٹر کہے کہ مجھے انگلش نہیں آتی تو انگلش تو تمہاری بعد, ڈاکٹری تو تمہاری بعد میں دیکھیں گے, تمہیں تو وہ زبان ہی نہیں آتی جس زبان میں تمہیں میڈیکل پڑھنی ہے. بچے جب چائنا جاتے ہیں तो एक एक साल का ये पता नहीं कितने महीनों का कोर्स कराते हैं कि पहले हमारी जबान सीखो, उसके बाद जो फन है उस तरफ बाद में आओगे, पहले जबान तो तुम्हें आनी चाहिए। इसलिए लाजिम है, लाबुद, कोई हल नहीं। दूसरी बड़ी चीज जिसकी वजह से उलमा रह गए हैं और वो अपने बच्चों को मुतमईन नहीं कर सकते और खुदा का दीन फैलाने में आलमी सतह में रुकावटें पेश आ रही हैं, इन बच्चों को किसी न किसी मगरबी जबान को सीखना चाहिए। तमाम मदारिस में मगरबी जबान को राइज करना चाहिए, बच्चे इंग्लिश सीखें। इस वक्त इंग्लिश का सीखना और इंग्लिश में दावत देना और जो लिटरेचर इस्लाम के खिलाफ अब आ रहा है, 9/11 के बाद आ रहा है, और अमेरिकन जिस तरह सर झुका के इस्लाम के खिलाफ लिख रहे हैं, उस लेवल का, उस दर्जे का इंग्लिश लिखने वाला कोई नहीं। जिस शख्स को अल्लाह ने दीन की गहरी समझ और फतवे का मनसब और तकवा की दौलत से नवाजा है, हज़रत तकी उस्मानी साहब, उनका जो अब तर्जमा आया है कुरान पाक का, उसका दिबाचा पढ़ने एक साल कई मरतबा हम दे चुके, फिर इस मौके पर याद आती है कि हज़रत ने लिखा है कि मैंने जब इंग्लिश में तर्जमा किया तो फिर ये जरूरत पेश आई कि इस इंग्लिश को अप टू डेट किया जाए, तो अमेरिका मैंने फलां दोस्तों का नाम भी लिखा है, उनको भेजा कि मेरे इस इंग्लिश तर्जमे पे नजरसानी करें और इसे अप टू डेट करें, ताकि ये जो उनका उनका ताकि मगरबी जबान जो जो जिसको बच्चे अमेरिका में यूएस में समझ सकें, उसका उन तक खुदा का दीन पहुंचे। हमने जितना भी यूएस देखा और जितना भी इंग्लैंड को देखा, बच्चों के प्रोनाउंस करने तक पे माथे पे तेवरियां पड़ जाती थी बच्चों के, ब्रिटिश है यानी बरतानिया की इंग्लिश बोल रहा और ये यूएस की इंग्लिश बोल रहा, ये मिजाज है। कौमें जब तरक्की और अरूज पर पहुंचती हैं तो उनकी जबान भी इसी रानाई से निखर के सामने आती। क्यों दिल्ली का मकतबा फिक्र अलग बना और लखनऊ का मकतबा फिक्र अलग बना और लखनवी जो अल्फाज बोलते थे दिल्ली वालों को छुपते थे और दिल्ली वाले बहुत से अल्फाज कहते थे लखनऊ में, लोग मजाक उड़ाते थे कि लोग वहां तो ये कहते हैं, दिल्ली वाले कहते हैं दुकान बंद कर दी तो वह तो, लखनऊ वाले कहते ये कहना चाहिए दुकान बढ़ा दी। बीसियों उर्दू अदब में आपको ऐसी चीजें मिल जाए, वही रानाई इंग्लिश में। कौमें हैं, तरक्की है, रूज है, अदब है, लिखना है, वो जिस जबान को इस्तेमाल करते हैं, हमारे यहां वो जबान नहीं रही। हमारे बच्चे जो पढ़े लिखे भी हैं वो उतनी वोकैबुलरी दीन के रास्ते से जो आनी चाहिए थी वो नहीं मिली। नतीजा उसका ये निकला है कि दीन में वल्लाहु आलम, मगर अब तक वो मौसर लिटरेचर नहीं तैयार हो पाया जो इस वक्त की जरूरत है, और आज की नहीं पिछले 200-300 साल से ये जरूरत है, और सिवाय इसके कि फ्रेंच में लिखा गया है वो अप टू डेट है। और वजह उसकी ये कि अलजायर है, उस तरफ के इलाके हैं, स्पेन है, ये सारा फ्रांस ने पता किया था और फ्रांसीसियों ने अपनी जबान को ऐसी रानाई बख्शी दी, उसमें उस वक्त के उलमा ने काम किया था। बाकी अंधेर नगरी है और दूर दूर तक कोई किरण नजर नहीं आ रही। इसलिए लाजमी चीज है कि अगर हमने दीन का काम करना है तो हम अपने बच्चों को किसी न किसी एक मगरबी जबान में इतना साहिब इल्म बनाएं, इतनी जबान उसकी रानाई और शाइस्तगी के साथ हो कि गोरे उस पर जान दें गवाह भी। फिक्रा तो यह है, बात तो यह है, अल्लाह ने इंसान को इजहार के लिए जबान दी है, ये वाहिद तरीका है जो मुअस्सर होता है, उसके जरिए ही लोगों के दिलों पे कब्जे किए जाते हैं और उन तक पहुंचा जाता है। और हमारे लिए तो दोहरी मुसीबत है कि हमारे सर पे चाइना आके खड़ा हो गया है और ये चीन जो कुछ कर रहा है और जो हरकतें कुछ हफ्ते के बाद होंगी, अल्लाह ना करे, अल्लाह करे कि हमारी बात बिल्कुल झूठ साबित हो, और इस बात पे चाहे हम शर्मिंदा हो क़यामत में वलियाज़ुबिल्लाह कि क्यों हम फजूल बातें किया करते थे, ये गवारा है। लेकिन जो कुछ आगे को आंखें देख रही हैं ना, ये चीन का कुफर धुनाई कर देगा। कोई मजहब नहीं, कोई दीन नहीं, उनका जो काम है वो अहले सियासत जाने। सियासतदानों को अच्छा लगा होगा, उन्होंने कर दिया नवाज शरीफ साहब के जमाने। आर्मी के जो बड़े, उन्होंने सोचा होगा, उन्होंने उस पर हां कर दी, गारंटी दिया है। हमारे शोबे नहीं है, हमारा शोबा खुदा के दीन की हिफाजत है। इसलिए अगर हमारे बच्चे चाइनीज आज पढ़ेंगे मदारिस में, कल को जो चाइना वाले आएंगे उन्हें दीन की दावत दे सकेंगे। तारीख आईने की तरह दिखाती है। हम पढ़ते नहीं ना, ये फिर एक और लाइन है कि हम क्यों नहीं पढ़ते। जब बगदाद तबाह हुआ था और कोहराम मच गया था और तातारी वहशी जंगली मुसलमान खवातीन को उठा के घोड़ों पे डालकर ले गए थे, सादी ने कहा कि आसमारा हक विवार, आसमान का हक बनता है कि अगर उससे खून की बारिश हो जाए बगदाद के साने पे, बरजवाले मुस्तासम अमीरुल मोमिनीन मुस्तासम की खिलाफत खत्म हो गई और बगदाद में खिलाफत के टुकड़े हो गए, आसमान से खून की बारिश बरसे तो भी कोई अजब नहीं है। लोग हैरान परेशान थे दुनिया में कि अब होगा क्या। वो जितनी औरतें ले गए थे ना, उनके यहां जब औलादें हुई और अगली नस्ल आई, तो उन्होंने अपनी औलादों को बताया, उनका बेटे हम मुसलमान, मेरा खून मुसलमानों का है, मेरा खून बगदाद का है, तुम्हारा बाप मुझे जबरन उठा के ले आया, लेकिन हमने उधर को वापस जाना है। वो माएं थी, शेरनियां थी, उन माओ ने ऐसी अपनी औलादों की तरबियत की कि अब तक तारीख का ये उकता नहीं खुल सकता कि बगदाद 50 साल तक, 60 साल के बाद वो फिर उठे हैं उनसे जिन्होंने खिलाफत उस्मानिया जैसी 400-500 साल की खिलाफत की बुनियाद रखी और तख्तो ताराज करके रख दिया यूरोप को भी, और कहां वो जा पहुंचे। यही वो चीज है जो अल्लामा इकबाल कहते हैं, है या यूरिश तात आपके अफसाने से, मिल गए काबे को निगेबान सनम खाने से। अल्लाह की हजारा रहमतें नाजिलों माओ पे जिन्होंने पूरी नस्ल को तैयार किया। 40-50 साल का अरसा गुजरा है तो सब मुसलमानों के बच्चे वापिस आए, तो जो भी नस्ल थी तातारियों की वो वापिस आई। उन्होंने कहा तातारी और अरबी और फारसी हम क्या जाने इन चीजों को, हमारा खून मुसलमानों का है। और हमने इस्लाम को, और फिर खिलाफत तक जब बात जा पहुंची तो सफवी खानदान ने एक हुकूमत ईरान में आ गई, एक ये सफवी तैमूरी आ गए, एक सफवी ये मुगल आ गए। हर तरफ आलम इस्लाम के झंडा लहरा रहा था कि उस्मानियों के खिलाफत भला किसी संभाली जाती थी अगर इनके खिलाफ साजिशें ना होती और ये वहावी अंदर से ना उन्हें काट देते। और दीगर जो मौर्रिकीन ने जो कुछ लिखा है उसके असबाब पे आप उसे पढ़ें तो कौन था जो खिलाफत का मुकाबला कर सकता। तारीख ने बता दिया कि यूं कौमें पलटती, हमने तारीखी कोताही की। हम एक बार कर चुके हैं और दूसरी बार पे हम क्या कह सकते हैं, हमने तारीखी कोताही की। जब अंग्रेज आया था ना बर्रे सगीर में, हमें चाहिए था कि वो जो उस वक्त था 40-50 साल का अंग्रेजों के आने का दौर, हमारे बच्चे इंग्लिश पढ़ते, हमारी उस वक्त की नस्लें उस जबान को समझती और खुदा के दीन की दावत देती। कोई बड़ी नहीं था कि अंग्रेजों में लोग मुसलमान हो जाते, और अगर मुसलमान हो जाते तो बर्रे सगीर की तारीख वो आज ये ना होती जो अब हमें देखनी पड़ रही है कि हमारे आबा अजदाद की कोताही थी, नफरतों का अंबार था, अंग्रेजों पे थूकना था,
अंग्रेजों की टिक्के और रोटियां बनानी थी, अंग्रेजों पे लानत भेजनी थी, अंग्रेजों को ये और अंग्रेजों को वो, और हमने इतना ख्याल नहीं किया कि जो कौम चढ़ी चली आ रही है और इनके 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 तख्तो ताराज करने की हदें सिर्फ जमीन ही नहीं समंदर भी आ गए हैं इनकी लपेट में। हम कभी नहीं खुदा के दीन की दावत देंगे और किस जबान में देंगे, उस सब भी सोचा। आज ठीक हम तारीख के उसी धारे उसी धाने पर खड़े हैं और हमारे लिए चैलेंज है ये चाइना और ये मगरबी जबानें दुनिया भर में छा गई हैं। हमें अगर काम करना है तो हमारे मदारिस को ये यकीनन करना पड़ेगा कि हम अपने बच्चों को चाइनीज सिखाएं, हम अपने बच्चों को कोई ना कोई एक मगरबी जबान सिखाएं, और मगरबी जबान अगर नहीं सिखाएंगे तो फिर जो कल होना है वो आज होते रहेगा और जो क्यामत शाम को आनी है सुबह आ जाएगी वो क्यामत, हम कुछ नहीं कर पाएंगे और दीन और मजहब के को जो खेड़ेंगे और जिस बर्बादी से पेश आएंगे उस वक्त रोने का कोई फायदा नहीं। वो ऐसा थप्पड़ है जो लड़ाई के बाद हमें याद आएगा तो अपनी मुंह पे मार देना चाहिए। हम सबको सोचना चाहिए कि हम अपने बच्चों को दीन तो पढ़ाएं सो पढ़ाएं, इस दीन को आगे फैलाएगा कौन, लेके कौन जाएगा। दस्ते निजामी में तीसरी बड़ी चीज जिसकी कमी वाकई हो गई है बहुत ज्यादा, और वो वक्त का तकाजा, वो है कंप्यूटर। अब हमारे मदारिस अल्हम्दुलिल्लाह आहिस्ता आहिस्ता शुरू हुआ है, लेकिन बाकायदा अपने बच्चों को कंप्यूटर को एज अ सब्जेक्ट पढ़ाना ये अभी नहीं है। बच्चे अपनी महारत से सीखते हैं, अपने शौक से सीखते हैं, फिर उस महारत और शौक में तरबियत ना होने के नतीजे में वो गलत राह पर भी चल पड़ते, उसातज़ा अपनी निगरानी में सिखाएं और बच्चों की तरबियत करें कि बेटे ये चीज गलत है और ये चीज सही है। सैयदना उमर रज़ी अल्लाह अन्हु कहते थे जिस शख्स को ये पता नहीं चलता होता ना कि गुनाह क्या चीज है, या कौफी पे एक दिन आता है जब खुद उस गुनाह में पड़ जाता है, उसे पता ही नहीं होता। अपने बच्चों को बताएं कि ये गुनाह के रास्ते हैं कंप्यूटर के और ये अच्छाई के रास्ते हैं, ये खराबी है और ये अच्छाई है, सारी चीजें, ताकि बच्चे इस चीज को समझ सकें। उस वक्त बच्चों को बताना है जब जहनी तौर पर भी बालिग हो, ताकि हक और बातिल की तमीज को देख सकें। इतनी यलगार है, इतना सोशल मीडिया में इतना कुछ इस्लाम के खिलाफ आ रहा है कि हमारे बच्चे उसे सुनने पढ़ने देखने से कासिर हैं। वजह उसकी यह है कि बाकायदा हमने अभी तक इस शोबे की तरफ तवज्जो नहीं दी कि आप हमसे बेहतर जानते हैं, आप क्या कहते हैं आईटी के इंसान आदमी हैं, आपके लिए बच्चों का खेल है, लेकिन बस इतना काफी है। ये तीसरी चीज, चौथी चीज जिसकी तरह से निजामी में बहुत बड़ी कमी है, वो मंतिक और फलसफे को निकाल दें। हमारे मदारिस में मंतिक की किताबें नहीं पढ़ाई जाती, फलसफे की किताबें नहीं पढ़ाई जाती। हमें चाहिए कि जिस तरह मामून रशीद के दौर में, ये तारीख फिर अपने आप को दोहरा रही, सहाबा किराम रजी अल्लाह अनु का सीधा साधा ईमान होता था, एतिकाद होता था, बस सीधे साधे मुसलमान, वो अजम की इन पेचीदगियों से बिल्कुल नावाकिफ थे। मारफत इलाहिया में वो मर्द कामिल थे, वो एक पूरी जमात थी जो अल्लाह ने चुन के हजरत सल्लल्लाहु अलैहि वसल्लम के दामन मुबारक में डाल दी थी और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए इस हाल में कि आपने उस जमात से कहा कि गवाह रहो इस बात पे कि खुदा का दीन पहुंचा दिया, गवाही देते हो। वो एक लाख से ज्यादा आदमी ने कहा कि मैं हम गवाही, आपने कहा अल्लाह माशाल्लाह गवाह है इस बात पे कि जो तूने मेरा मेरी जिम्मेदारी लगाई थी मैंने इसे पूरा कर। हीरोज की नर्सरी थी, ہیروز تو کیا، یہ سیدنا عمر رضی اللہ عنہ کی جو پالیسیز تھیں 200 سال تک تو وہ بنیاد بنی رہی خلافت اسلامیہ کی. سیدنا عمر رضی اللہ عنہ کی 200 سال بعد بھی جھلک نظر آتی ہے. اگر آپ نے ہارون رشید کو پڑھا ہے، مامون کو پڑھا ہے، معتصم کو پڑھا ہے، واسق باللہ کو پڑھا ہے، تو یہ سارے پلٹ کے آپ جب دیکھتے ہیں تو پھر پتہ چلتا ہے کہ قاضی ابو یوسف رحمت اللہ علیہ کی کتاب الخراج کیا ہے، ابو عبید کی کتاب الخراج کیا ہے، کس قدر گرفت تھی ان لوگوں کی اس وقت کی معاشیات پہ، اکانومی. اس لیے یہ درس نظامی جو بھی مدرسہ ہے اس کو یہ تینوں چیزیں، یہ چوتھی بات ہم کر رہے ہیں، پانچویں بھی نہیں شروع کیا تو مستقل نوٹس میں، تین چیزیں ہمیں اپنے بچوں کو پڑھانی پڑیں گی. ہمیں انہیں فلسفہ اور منطق پڑھانی ہے. اگر وہ فلسفہ اور منطق نہیں پڑھیں گے تو یہ جدید دنیا کی جو مستشرقین ہیں ان کی کتابیں جو بھی بچے بڑے ہو کے پڑھیں گے سوال ہی پیدا نہیں ہوتا کہ وہ ملحد نہ ہو جائے. کانٹ پڑھیں آپ، کانٹ کو، جن لوگوں نے کانٹ کو پڑھا ہے ان سے پوچھیں کہ وہ عقل اور ریزننگ اس پہ کیسی بحث کرتے ہیں. اور جو بچہ یہ پڑھتا ہے اس کو کوئی سمجھانے والا نہیں ہے کہ بیٹے یہ تو بعد کی باتیں ہیں نا. حضرت مجدد البسانی سندی رحمت اللہ علیہ 200 سال پہلے ہی ان کو تو اب پتا چلا ہے، وہ 200 سال پہلے ہی یہ بحث کر گئے. کانٹ کہتا ہے نا کہ خالص عقل کا وجود نہیں پایا جاتا، عقل ہمیشہ متاثر ہوتی ہے. حضرت مجدد رحمت اللہ علیہ نے ایک جگہ ایک فکرے میں بات سمیٹی ہے اور فرمایا کہ خالص عقل اور خالص کشف دونوں دنیا سے ناپید ہو گئے، اپنی پائے جاتے. خالص عقل اس لیے نہیں پائی جاتی کہ معاشرے اور ماحول سے متاثر عقل ہوتی ہے، اور خالص کشف صوفیوں کا اس لیے نہیں پایا جاتا کہ حلال کا مال نہیں تھا، معاشرے میں حرام کی کثرت ہوگی. کوئی ٹھکانہ ہے کہ اس انسان کا جس کی تربیت دلی میں خواجہ واقف اللہ رحمت اللہ علیہ، اس کے علوم کا کوئی ٹھکانہ ہے؟ اسی لیے نتشے علامہ اقبال نے اس کے متعلق لکھا ہے نا فارسی میں، علامہ نے لکھا ہے کہ نتشے لا الہ پہ پہنچ کے رک گیا. اگر غالباً حضرت مجدد کے ہی لکھا ہے کہ احمد سرندی رحمت اللہ علیہ ہوتے اور اس کا ہاتھ حضرت پکڑ لیتے نتشے کا تو اللہ کی منزل کو بھی عبور کروا دیتے، وہ لا الہ پہ پہنچ کے رک گیا اور اللہ سے خبر نہیں. اس کے ڈانڈے جا کے ملتے ہیں مستشرقین کے فلسفے میں، علم کلام میں. ہمیں اپنے بچوں کو یہ فلسفہ اور ساری چیزیں پڑھانی چاہیے. اگر یہ بچے فلسفہ نہیں پڑھیں گے تو الہاد جس تیزی سے آ رہا ہے اس کا جواب نہیں دے پائیں. وہ شروع کرتے ہیں تقدیر کے مسئلے پہ، وہ شروع کرتے ہیں بہت چھوٹا مسئلہ جس کا فلسفے سے اتنا گہرا تعلق بھی نہیں ہے، باندیوں اور غلاموں کے نظام پہ وہ شروع کرتے ہیں، خدا کے وجود پہ وہ شروع اس سے کرتے ہیں کہ خدا کا کوئی یقین نہیں. اور یہ کچھ نہ پڑھا ہوا ہو، نہ علم ہو نہ معرفت ہو، معرفت الہیہ ہو تو بھی کام چلتا ہے، علم سے بھی زیادہ اچھا کام چلتا ہے. اس کی دعا میں، اس کی نظر میں جو تاثیر ہوتی ہے وہ علامہ اقبال نے کہا ہے نگاہ مرد مومن سے بدل جاتی ہیں تکمیریں. وہ نگاہ جو ہے نا مومن کی، اگر اسے معرفت الہیہ حاصل ہے تو اس کی ایک ایک نگاہ کیا انقلاب پیدا کرتی ہے یہ اللہ جانتا ہے. اور خوش قسمتی کا دن تھا اور ہم اس دن اپنے شیخ اسماء ابو رسلی ندوی رحمت اللہ علیہ کے ہاں حاضر تھے اور مغرب کی نماز کے قریب کے بعد یا ہاں بعد میں یا دوپہر کا کھانا تھا، تو حضرت رحمت اللہ علیہ نے دوپہر کے کھانے سے پہلے فرمایا کہ وہ جگہ دیکھ رہے ہو ندوہ میں، हमने किया जी हजरत ये जो टीला, फरमाया सैयद सुलेमान नदवी यहाँ नमाज पढ़ते थे। फिर फरमाया ये उल्टे हाथ में जो कमरा है सैयद साहब यहाँ रहते थे। सारी चीजें बताते थे, बहुत खुश। और फिर हजरत ने फरमाया रहमतुल्लाह के ये आप जगह देखते हैं यहाँ पे मौलाना इलियास साहब और मौलाना अब्दुल शकूर साहब मुजद्दी और शेख उलहदीस मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह एक ही वक्त में तीनों हजरात यहाँ थे। फिर फरमाया कि वो जगह देख ले, हमने कहा जी हजरत। फरमाया इलियास साहब रहमतुल्लाह अलैह तशरीफ लाए थे तो मैंने वहां खड़ा किया हजरत को और हजरत देखते रहे नदवा को दिखाने के लिए। और मैंने बड़ी मिन्नत समाजित की, मैंने कहा हजरत जिस निगाह से आप देवबंद और बाजार रूम को देखते हैं वैसी एक निगाह नदवा पर भी डाल दीजिए। हजरत रहमतुल्लाह फरमाते थे ये पहला मोहब्बत का हाथ था मौलिया साहब रहमतुल्लाह का जो नदवा के सर पे देवबंद की तरफ से रखा गया। सैकड़ों बातें हैं कौन कहे और कौन सुने, लेकिन मार्फत इलाहिया भी उस दर्जे की ताम ना हो और सलूक और इन चीजों से ना गुजरा हुआ हो और फलसफा भी ना पढ़ा हुआ हो, मंतिक भी ना पढ़ी हुई हो, कौन कौन इस्लाम की वकालत करेगा। बर्ट्रेंड रसल की बहस शुरू हुई थी ना, रसल तो मोहम्मद बिन वाजिद अल आबादी रहमतुल्लाह का दोस्त था। उसकी जो आफत आई तो उसने अलग अलग का इनकार इन चीजों पे ईरान कुंभ में एक फलसफी थे उनसे बहस छेड़ी। मैंने आए सादा बुजुर्ग लेकिन उनकी सादगी समंदर के बराबर इल्म पर छाई हुई थी। गुर्बत नादारी और इल्म का समंदर, ऐसे ही कोई कपड़ा ले लिया कुछ ले लिया और सर पे अमामा बांध लिया जैसे अहले तशय्यों के उलमा के यहां होता है, ऐसा अमामा के बस एक इल्म का या एक चीज का भरम रहे। उस जमाने में ये बहस, आपको अगर पढ़ने का शौक हो और फारसी पढ़ी हुई हो तो हम निशानदेही कर देंगे, ईरानी अखबारात में छपने लगी। रसल ने सवाल किए, इस्लाम पे एतराजात किए, उन्होंने जवाब दिए, फिर उससे खत लिखा, फिर इन्होंने खत लिखा, वो सारी खतों किताबत छप गई और रसल को आखिर पे कहना पड़ा कि मैं इसके मुकाबले में हार गया हूं, इनके इन्होंने जो दलाइल दिए हैं अब मेरे पास कोई दलील नहीं रही है कि मैं इस्लाम के मुतल्लिक ऐसी बात कह सकूं। आदमी की सादगी का यह हाल था कि वो अखबार वालों के पास आए कि ये अब जवाब है और ये आप छाप दें सारी चीजें ताकि पता चले कि अल्लाह के दीन में कितनी कुव्वत और कितनी ताकत है अभी तक। तो वो एडिटर जो था उसने बोला कौन फकीर मांगने के लिए आ गया, निकाल दिया दफ्तर से ही। तो किसी ने एडिटर को बताया कि ये वो हस्ती है जो इस फलसफी का मुकाबला कर रही है, भागा पीछे गया कि अल्लाह इतनी बड़ी शख्सियत और मैं ही अंधा था कि पहचान नहीं पाया। लेकिन वो इतनी बड़ी बात भी नहीं थी, उसे शायद ये खबर नहीं थी कि आइंदा को अंधे ही पैदा होंगे और ये अंधे जिन शहरों को आबाद करेंगे इन नाबीनों के शहरों में आईने बेचने वाले भी पैदा हो जाएंगे। वो आईने इसलिए नहीं बेचते कि अंधा क्या देखेगा, वो इसलिए बेचते हैं कि अपने परवरदिगार की तरफ से हुज्जत का इत्माम करते हैं कि कल को ये ना कहना कि अल्लाह ने उस शहर में किसी को हिदायत के साथ नहीं भेजा। नाबीना आदमी सर पे खड़ा रखे रात के वक्त कुएं से पानी लिए लाठी टेक टेक के चल रहा था और एक सर पे घड़ा रखा हुआ है, एक हाथ से लाठी टेक रहा है और एक हाथ में शराब है। तो एक लड़का हंसा, उसे कहा हुजूर वाला नजर तो आता नहीं اس چراغ کا کیا فائدہ، یہ کس کو راہ دکھانی ہے؟ انہوں نے کہا تجھ جیسے نابینے کو کہ میری محنت کو ضائع کر. اس لیے فلسفے کا منطق کا پڑھانا ضروری ہے. اسی کی ذرا سی تشریح اور آپ کے عرض کرتے ہیں. ہم نے آپ سے تفصیل سے عرض کیا تھا کہ ہم یہاں پر کیسی ایک یونیورسٹی بنانا چاہتے ہیں. اگر آپ کو یاد ہو یا آپ سننے کا اگر آپ چاہیں کہ آپ سنیں تو آپ پچھلی ریکارڈنگ دیکھ لیجیے گا. ہم نے کہا تھا کہ ہم یہ چاہتے ہیں کہ ہمارے جو بچے انگلش لا کو پڑھتے ہیں وہ فقہ کو بھی پڑھتے ہیں. جتنے وہ اچھے وکیل بنتے ہیں انہیں پتا ہونا چاہیے کہ اسلام کی تعلیم کیا ہے، یہاں اس جرم کی یہ سزا ہے، اسلام نے کیا سزا رکھی ہے. لوگوں پر قانون کو نافذ کرنا، وہ جو بھی قوت مقتدرہ اور قوت نافذہ ہوتی ہے اس سے بھی پیچھے قانون بنانے والا ہوتا ہے. پوری کائنات میں قانون بنانے کا حق صرف اللہ کو ہے اور کسی کو. ہم اہل السنہ کا مسلک ہے کہ حضرت رسالت مآب صلی اللہ علیہ وسلم تمام تر عزت احترام بکر شافع محشر ساری عظمتوں کے باوجود شاہ عبدالعزیز صاحب نے لکھا ہے کہ اللہ کے علاوہ کوئی قانون نہیں بنا سکتا. حضرت رسالت پناہ صلی اللہ علیہ وسلم اپنی ذات کی حیثیت سے کوئی قانون بناتے؟ کچھ نہیں. اللہ نے وحی کی کہ میرے بندوں کے لیے یہ مناسب ہے، یہ غیر مناسب ہے، ٹھیک ہے، نا ٹھیک ہے. حضور صلی اللہ علیہ وسلم نے اس کی پیروی کی. اسی لیے فوات الرحموت میں محمد علی صاحب رحمۃ اللہ نے لکھا ہے کہ اللہ کے علاوہ کوئی شارع نہیں ہے، حقیقی شارع صرف ایک اور ایک وہ اللہ. حقیقی شارع صرف ایک اور وہ ایک اللہ ہی ہے بس. حضرت رسالت مآب صلی اللہ علیہ وسلم اس قانون کو بیان فرمانے والے ہیں، اس قانون کو نافذ کرنے والے ہیں. اللہ نے انہیں منتخب فرمایا، اللہ نے انہیں چنا ہے تاکہ اللہ کی مرضی اور نامرضی سے خلق خدا کو آگاہ کرے. فلسفہ، منطق، قانون اور اس کے ساتھ اکانومی. ٹائم بھی کا مسئلہ، یہ وہ ٹائم کا مسئلہ آیا نا، کیا نہیں، کیا کیا لفظ ہے یہ سکہ جو آیا ہے اس پہ بات ہو رہی ہے، بٹ کوائن. اب بے بسی دیکھیں، ہم مسلمان جتنا ویسٹ نے اکانومی کو پڑھا ہے اور لکھا ہے، سود کے اگینسٹ بھی، سود کے حق میں بھی، اس کے خلاف، مسلمانوں میں اس وقت کتنے ایسے معیشت کے ماہرین ہیں کہ سلطنت ان کے حوالے کی جا سکتی ہے کہ لیں آپ بجٹ بنائیں اور لیں آپ یہ کریں اور اکانومی کا اتار چڑھاؤ اور افراط زر اور ایسے مسائل جو ہیں ان سے آپ ڈیل کریں. کتنے بچے ہم نے تیار کیے ہیں؟ کم، بہت کم. ہمارا مقابلہ پورے عالم کفر سے ہے، ادھر پورا اسلام ہے، ادھر پورا کفر ہے، ٹکراؤ ہے، تہذیبوں کی جنگ ہے. یہ صدیوں میں جا کر کے ان فیصلے ہوتے ہیں، لیکن اس کا مطلب یہ ہے کہ بیچ بیچ میں سے اینٹیں ہم نکالتے چلے جائیں، اپنی دیواروں کو کمزور کر دیں. صدی ڈیڑھ صدی کے بعد فیصلہ ہوگا. اس لیے جس حد تک ہم اکانومی کو کبھی اللہ کی توفیق سے دیکھتے رہتے ہیں، ہمیں معلوم ہے، آپ ہم پہ اعتبار کرتے ہیں، مغرب کے جتنے بڑے بڑے اکانومسٹ ہیں یہ کھوکھلے ہو گئے ہیں اندر سے، اور یہ نظام کی تلاش میں ہیں کہ یہ سود کا نظام نہیں چلے گا، دنیا برباد ہو جائے گی، تباہ ہو جائے گی، اس کا کوئی متبادل نظام چاہیے. وہ ظاہر بھی نہیں کر پاتے کہ سود کی ہوتی اور چھپا بھی نہیں سکتے کہ ان کی پالیسیز کی وجہ سے قحط پڑے. انگریزوں کے آنے کی ہزار اچھائیوں کے ساتھ ہزاروں برائیاں بھی تھیں، गोरे मुगलों के छोड़े हुए निजाम को नहीं संभाल सके। और औरंगजेब आलमगीर रहमतुल्लाह अलैह जिस तरह संभाल के रख गए थे और जो उस शख्स की इकोनॉमी पर नजर थी और जिस तरह वो जुर्माने करता था और जिस तरह वो पैसे वसूल करता था और तकसीम करता था, उनके खतूत को पढ़े, बेटे को लिखा है कि 32 करोड़ तोले सोना सिर्फ आगरा में छोड़ के जा रहा मेरे बेटे, आगरा के बैतुल माल में इतने पैसे पड़े मुल्क की मुल्क को संभालने के लिए। और वो तो अभी इंडिया में भी एक बुजुर्ग है, उन्होंने भी लिखी है सारी किताब कि क्या होता रहा है। तो इकोनॉमी अंग्रेज नहीं संभाल सके, इसीलिए तो कहत आया, इसीलिए तो कहत पड़े हिंदुस्तान में, और एक एक कहत में करोड़ करोड़ दो दो करोड़ आदमी मर गया। 1907 का बंगाल का कहत किसी को याद नहीं। अल्लामा कासिम नानोतवी रहमतुल्लाह एक दिन घबराए हुए थे और उस्मान याकूब नानोतवी रहमतुल्लाह की तरफ हाजिर हुए, देवबंदी का किस्सा है, और कहा हजरत अजीब ख्वाब रात देखा। फरमाया क्या देखा उनके, मैंने देखा कि तराजू के साथ चिमगादड़े चिपक गई आपके। वहां याकूब साहब रहमतुल्लाह का रंग उड़ गया। फरमाया हजरत अगर ये ख्वाब पूरा हुआ ना तो हिंदुस्तान में ऐसा कहत पड़ेगा कि माएं बच्चों को बेचकर खाना खाएंगी। और वो हुआ, अंग्रेज नहीं संभाल सके, बेड़ा गर्क करके रख दिया हिंदुस्तान का। ये हम क्यों पढ़ें, क्यों जाने, ये हमारी तारीख तो रही है। गिरी थे जिसपे कल बिजली, वो मेरा आशियां क्यों, ऐसी नालायक ऐसी ऐसी अनपढ़ कौम से वास्ता पड़ा है कि इन्हें खबर ही नहीं कि इनके आबा उस्ताद क्या थे और हम क्या। वो भी कोई घर है जिसमें अपने ही बाप की खबर ना हो के कौन है, ऐसी औलाद को क्या करना है, डूब मरे। इकॉनमी अंदर से खोखली हो रही है और इस तेजी से कि जितने हैं ये पेपर मनी पे आ गए हैं, इधर उधर से सहारे दे रहे हैं इस गिरती हुई दीवार को। हमारा काम करने का वक्त है कि हमारे यहां बच्चे जो दरसे निजामी पढ़ते हैं इनको फलसफा पढ़ना चाहिए, इन मगरबी जबान पढ़नी चाहिए, इन्हें मंतिक पढ़नी चाहिए, इन्हें फारसी पढ़नी चाहिए, और उसके साथ साथ इनमें एक पूरा गिरोह ऐसा तैयार करना चाहिए जो पर जो 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 इंतहा दर्जे के इकोनॉमिस्टों और संभाले इस दुनिया की इकोनॉमी के निजाम। सूद का निजाम खत्म होना चाहिए, इस सूद के खिलाफ बात हमें ही करनी। हमें तो आज तक समझ नहीं आई कि इस नारे पे इतना उछलते क्यों है ये मुसलमान, मेरा जिस्म मेरी मर्जी, इसमें क्या उछलने की बात है, क्यों? एक लम्हे के लिए वलीअज़बिल्लाह ये है बहुत बुरी बात, लेकिन हम वो जबान ले लेते हैं जो इन औरतों के मुखालिफीन बोलते हैं। वो कहते हैं कि ये तवायफे हैं, ऐसी हैं वैसी हैं, बदकिरदार औरतें। एक बदकिरदार औरत ये कहती है कि मेरा जिस्म मेरी मर्जी। अच्छा भाई गलत बात करती है, तुम क्यों नहीं सोचते मस्जिदों में नमाज पढ़ने वाले और तिलावत करने वाले, तुम्हें अकल नहीं आती, तुम भी तो यही कहते हो कि मेरा माल मेरी मर्जी। अगर ये तुम ना कहो तो सूद का निजाम बर्बाद ना हो जाए। तुम कहते हो मेरा माल मेरी मर्जी, मैं बैंक में जैसे मर्जी अकाउंट खोलूं, मेरी औलाद मेरी मर्जी, करते हैं या नहीं? मेरी औलाद है मेरी मर्जी है, मैं जो कुछ पढ़ाऊं, खुदा का दीन ना पढ़े बाकी सब कुछ पढ़े, हम भी तो यही करते हैं। उसने कहा मेरा जिस मेरी मर्जी बदनाम हो गई, और जब मैंने उसे उसने एक गुनाह किया ना, एक मर्द से मुकाबला कर लिया तो बदकिरदार हो गई, और मैं जो बैंकिंग के निजाम में शिरकत करके उस गुनाह का पता है ना सूद का, वो कितनी बुरी चीज है, मैं उतना बड़ा गुनाह कर गुजरू तो भी वो बदनाम मेरा जिस मेरी मर्जी। मैंने भी तो यही किया अपने माल के साथ, मैंने कहा मेरा माल मेरी मर्जी, अगर अल्लाह की मर्जी चलती होती तो मैं ये काम करता, हम भी यही करते, मेरी औलाद मेरी मर्जी, मेरा जिस्म मेरी मर्जी, मेरा माल मेरी मर्जी। इतनी ना बड़ा पाती है दामा की दास्तान, दामन को जरा देख जरा बुनते कुबा दे, मेरी जमीन मेरी मर्जी। इसलिए ये हम सब के सोचने का वक्त है कि हम अपने बच्चों को ना इकोनॉमी पढ़ाएं, ना हम अपने बच्चों को कानून पढ़ाएं, ना हम अपने बच्चों को फलसफा और मंतिक पढ़ाएं। नतीजा क्या निकलेगा, ये वही जवाब है जो आया। इसलिए हमें दरस निजामी अगर पढ़ाना है अपने मदारिस में, तो हमें फारसी पढ़ानी चाहिए, हमें एक ना एक मगरबी जबान पढ़ानी चाहिए, चाहे वो जर्मन हो, चाहे वो फ्रेंच हो, चाहे वो स्पेन की जबान हो, चाहे वो इंग्लिश हो। बच्चे को अगर दाई इल्लाह बनाना है तो उसे अहले जबान से बढ़कर उस जबान पे अहूर होना चाहिए, ताकि लोग सुने खुदा का दीन क्या है, उसकी तर्जुबानी। फारसी मगरबी जुबान, फलसफा मंतिक, कानून, इकोनॉमी, कंप्यूटर, चार। पांचवी चीज, जिसने भी खुदा के दीन के लिए काम करना है, ये हम पहली मरतबा कह रहे हैं और शायद ढाई तीन साल इस मौजू पे सोचते हैं, हम दो तीन हफ्ते हुए एक नतीजे पे पहुंचे और अब ख्याल आता है कि आपसे शेयर करें। हमारी बहुत बड़ी कमी ऐसी हो गई है कि हम इरफाने अमली से तो गैस हो गए। हमें चाहिए कि हम अपने बच्चों को इरफाने नजरी की तालीम दें। इरफाने अमली ये था जो बुजुर्गों में राज था, और वो इरफाने अमली ये था कि वो अल्लाह का जिक्र और शेख अपनी सोहबत के जरिए लोगों की तबीयतें तब्दील करता। सोहबत का कोई बदल नहीं है। हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के भी सोहबत का कोई बदल नहीं था, इसीलिए वो सहाबा रज़ी अल्लाह अन्हु से। हमारे इस दौर में भी सोहबत का कोई बदल नहीं। अल्लामा इकबाल ने ऐसे ही नहीं कहा कि फैजाने नजर था या कि मकतब की करामत करामत थी, सिखाए किसने इस्माइल को आदाब फरसंद। इरफाने अमली था। इरफाने अमली का मतलब यह है कि मशायख अपने यहां आने वालों की खानकाह में तरबियत करते थे, अल्लाह का जिक्र, मुराकबात, इन चीजों की तलकीन फरमाते थे। वो इन चीजों को सुन्नत नहीं समझते थे, ये बड़ी गलतफहमी है। ये जितने चिश्ती, कादरी, नक्शबंदी, जितने मशायख थे, वो अल्लाह ताला के जिक्र अज़कार को किसी खास हैत से कराते थे और उससे नफ्स पे काबू पा लेता था सालिक, और वो अल्लाह का जिक्र करता था, उसकी रूह में वो जिक्र बस जाता था, रच जाता था। और वो जो इरफाने अमली था, अमलन खुदा की मारिफत हासिल करना, ये याद रखिएगा, इस मारफत अमली में वो जो जिक्र और मुराकबात और मुराकबा साथ में जो चीजें मुशाहिदे में आती थी उसको वो लिखता था, और ये जो उसकी तहरीर थी, उसके नफ्स पे जो चीजें बीतती थी, अंदर रूह पे जो कुछ वारिद होता था वो लिखता था, और ये लिखना ही इरफान नसीब। इतनी सी बात। वो लिखता था कि अल्लाह आला ने मुझे ये चीजें दिखानी। वो लिखता था कि वजूद क्या चीज है। वो लिखता था कि वजूद की वाहदत क्या चीज है। तो वाहदतुल वजूद के मसले को जब उसने लिखा तो अपने पास से नहीं लिखा, बाबा जो कुछ उसने देखा था, सच था, झूठ था, सही था, गलत था, उस सूफी ने अपनी मुकाशफात को, अपने ऊपर बीती हुई चीजों को मुंदरज कर दिया। वो जो दर्ज किया, यही मसनवी मारूम है, एक बड़ा हिस्सा उसका, یہی جو کچھ اس نے درج کیا فتوحات مکیہ ہے، یہی فرید الدین عطار ہے، جو کچھ اس کے نفس پہ گزری وہی وہی مرید ہندی اور پیر رومی ہیں، علامہ اقبال کے نفس پہ جو گزری انہوں نے لکھ دیا. جرم کیا ہے اس میں؟ یہ عرفان نظری کہلاتا ہے. اور ہم 2.5 سال کی سوچنے کے بعد اس نتیجے پر پہنچے کہ ہمیں اپنے بچوں کو عرفان نظری پڑھانا چاہیے. اس عرفان نظری میں وحدت الشہود آ جاتی ہے. یہ وحدت الشہود کیا ہے؟ علاءالدولہ سمنانی اور ان سے پہلے کے جو مشائخ تھے ان پہ یہ کھلی تھی، لیکن علاءالدولہ سمنانی رحمت اللہ علیہ پہ بہت زیادہ چیزیں کھل گئی تھیں. انہوں نے اپنے ساری ان چیزوں کو تحریر کیا اور انہوں نے کہا اس زمانے کے سب سے بڑا صوفی تلاش کرو کون ہے. پتہ چلا کہ بہار میں شرف الدین یحیٰ منیری رحمت اللہ علیہ ہیں، اور ان اس وقت ان کا بڑا قدم راس کا ان معاملات میں. انہوں نے اپنی ساری چیزیں لکھ کے خلفاء کو روانہ کیا اور کہا کہ حضرت کے پاس جاؤ، ان سے تصدیق کراؤ یا تردید کراؤ. حضرت نے اسے دیکھا، پڑھا سب کچھ، اور حاضر میں فرمایا کہ علاءالدولہ نے جو کچھ دیکھا ہے وہ صحیح ہے، سب چیزیں درست ہیں. علاءالدولہ سمنانی رحمت اللہ علیہ کی اب بھی تحریرات موجود ہیں پنجاب یونیورسٹی میں، پورا ایک پورا ریکس ہیں، پورے علاءالدولہ سمنانی رحمت اللہ کی چیزیں وہاں پڑھی ہوئی ہیں، وہاں پڑھی ہوئی ہیں. کسی نے پڑھنا ہو تو دیکھ لے. علاءالدولہ سمنانی رحمت اللہ علیہ کو جن لوگوں نے پڑھا اور متاثر ہوئے، ان میں ایک حضرت مجدد الفسانی سرہندی رحمت اللہ. یہ حضرت مجدد رحمت اللہ کے مکتوبات میں جو آتا ہے نا کہ وراء الورا ثم وراء الورا، اللہ کی ذات صوفی کے مکاشفات سے اور اہل عقل کی عقل سے اور فلسفیوں اور علم کلام کے دلائل سے بہت بلند ہے. وراء الورا اور بھی بہت، ثم وراء الورا اور اس سے بھی بلند، اور بلند سے بلند تر، اور بلند تر سے بلند ترین اللہ کی ذات ہوا ہے. یہ فکرہ اصل میں علاءالدولہ سمنانی کا، حضرت مجدد رحمت اللہ اس فکرے کو لیا ہے، بہت جگہ لکھا، اور وہ تو بس پھر مسئلہ ہمارے حال ہو گیا اس طرح سے کہ انہوں نے ہمیں، ہم نے خط حضرت رحمت اللہ کو پڑھا، حضرت مجدد رحمت اللہ علیہ کا، انہوں نے اپنے شیخ خواجہ باقی بلّہ رحمت اللہ علیہ کو لکھا ہے کہ حضرت میں نے جو مطالعہ کیا ہے تو تصوف میں، میں علاءالدولہ سمنانی سے بہت متاثر ہوں کی تحریرات سے. یہ وہ اصطلاح پھر ہم پہ اٹھا کھلا کہ اوہ یہ تو علاءالدولہ کی بات تھی، حضرت رحمت اللہ اس سے مجدد رحمت اللہ سے کی آواز. یہ عرفان نظری بتاتا ہے کہ عالم تجلیات کیا ہیں. یہ عرفان نظری وحدت الوجود اور وحدت الشہود کی سب سے مشکل مسئلہ، کم سے کم اپنی حد تک کہتے ہیں سب سے مشکل مسئلہ عرفان نظری میں یہ وحدت الوجود کا، الا یہ کہ سالک خود اس مقامات سے گزرا. ہمارے حضرت رحمت اللہ اس مقام سے گزرے تھے، انہوں نے اپنے شیخ کو خط لکھا اور اس میں لکھا کہ وحدت الوجود کی یہ چیزیں مجھے، میں آج کل اس سے گزر رہا ہوں. پھر ایک خط لکھا اور کہا مجھ سے اصرار سے کہا جا رہا ہے کہ تو مہدی ہے. ان کے شیخ نے جواب میں لکھا کہ مہدی ہونے کا مطلب یہ ہے کہ اس زمانے میں آپ ہدایت پر ہیں، یا پھر اس کا مطلب یہ ہے کہ جو آپ کی رہنمائی کر رہا ہے وہ ہدایت پہ. ہمارے شیخ رحمہ اللہ ایسے ہی نہیں تھے بھیا، لکھا ہے یہ متحدہ ہندوستان کی بات ہے، پورے برے صغیر کی. جب آزادی، کانگریس، مسلم لیگ اور انگریز بری طرح الجھے ہوئے تھے، انگریز اپنے سیاسی مخالفین کو کہاں چھوڑتا تھا، جیلیں ہو رہی ہیں وہاں، آزاد جیل میں، فلاں جیل میں مقدمے چل رہے ہیں، اس شباب کی جنگ میں انہوں نے لکھا اپنے شیخ کو کہ رات آقائے نامدار سالت محاب صلی اللہ علیہ وسلم کی زیارت ہوئی خواب میں، اور مجھ سے فرمایا کہ پورے بر صغیر کی وزارت عصمت میں دیتے ہیں، تم وزیر اعظم بن جاؤ. ہندوستان، پاکستان، بنگلہ دیش، کشمیر، نیپال تک تو میں خاموش رہا. پھر اسے فرمایا مطلب یہ کہ بتاؤ وزیر اعظم بنتے اور ہم دیتے. تو میں نے عرض کیا کہ آپ میرے لیے دعا کر دیں اللہ مجھ سے راضی ہے, اللہ مجھ سے خوش ہے. اگر وہ دنیا کوئی ہے عالم روحانیت تو یقیناً ہے, پورے بر صغیر کی وزارت عظمیٰ کو چھوڑ کر اللہ کی رضا مانگی کہ اللہ مجھ سے راضی رہے, اللہ مجھ سے خوش رہے. یہ ان چھپے ہوئے ہیروں کا حال ہے جنہیں دنیا نہیں پہچان سکی, لیکن اس کائنات میں کیا کیا ہوتا ہے یہ جن پہ بیتتی ہے وہ جانتے ہیں. اس لیے یہ عرفان نظری پڑھانا چاہیے. اسی میں پھر بحث آتی ہے کہ عالم تجلیات کیا ہے, اسی میں پھر بحث آتی ہے کہ حضرات خمس کیا چیز ہے. پہلی مرتبہ ہم اس موضوع پہ بات کر رہے ہیں. حضرات خمس سے مطلب یہ ہے کہ پانچ دنیائیں ہیں, ایک عالم نفس ہے, انسان کا نفس, اس کا اتار چڑھاؤ, اس نفس پہ وارد ہونے والی کیفیات, اس نفس پہ جو کچھ گزرتی ہے نفس انسانی پہ. عرفان نظری میں پتہ چلتا ہے کہ میرا نفس کہاں پر, کس مقام پر. اسے ایسی بات خیال میں آئی, یہ جو عالم نفس ہے نا اندر, یہ اہل سنہ اور اہل تشیع دونوں اس پہ متفق ہیں کہ روح انسانی کا مسخ قیامت میں ہوگا. جس شخص کے اندر بے حیائی غالب تھی وہ شخص انسان کی صورت میں نہیں, قیامت میں چولا اس کی روح پہنے گی اور وہ چولا اور کپڑا جو پہنے گی وہ سور کی کھال, سور کی شکل. اس لیے کہ اندر اس کے جنس, اس کی کشش, حرام کا استعمال, یہ سب چیزیں تھی دنیا میں انسانوں کی طرح تھا, حقیقت میں جب اٹھایا جائے گا قیامت میں تو سور کی شکل. مال کی محبت غالب تھی, کتے کی شکل. کبر غالب تھا, چیونٹی کی شکل. صحیح بخاری میں آیا حضور صلی اللہ علیہ وسلم نے قیامت میں لوگ پاؤں میں رون دیں گے چیونٹیوں کو, اور چیونٹیاں جو ہیں آپ نے فرمایا یہ وہ ہیں جو دنیا میں پکڑتے تھے, سر اٹھا کر چلتے تھے غرور کے مارے ہوئے. قیامت میں چیونٹیوں کی طرح ان کی صورت چیونٹیوں کی شکل میں بگاڑی جائے گی اور لوگ پاؤں سے رون دیں گے. ملا صدرہ نے بہت کچھ اس پہ لکھا. عالم نفس پورا ہے, یہ پتا چل جائے گا آنکھیں بند ہونے کی دیر ہے, زیادہ نہیں, آنکھیں بھی کون سا پوری بند ہو جاتی ہیں, وہ بھی بس اس عالم میں جب دستک کے بعد دروازہ کھلتا ہے تو گھر والے فاتحہ نہیں پڑھ رہے ہوتے اور ڈاکٹر بھی مایوس نہیں ہوتے اور اسے پہنچا دیتے ہیں کہ چلو بھائی اب یہ جہان تمہارا شروع ہو گیا. اس عرفان نظری میں, یہ عرفان نظری جو ہے یہ اصل میں عرفان حقیقی عملی اس کے بعد پیدا ہوتا ہے. یہ نہیں ہے کہ عرفان نظری پڑھ کے کوئی صوفی بن جائے. عرفان عملی میں, عرفان حقیقی میں, عملی میں جب کوئی آدمی معرفت کی منازل طے کرتا ہے تو اسے اپنے حساب سے پھر ادھر سے بھی مشاہدات شروع ہوتے ہیں, اور پھر جتنی اس کی استعداد اور قرب باریک اعلیٰ ہوتا ہے اتنی اتنی دنیایں کھلتی چلی جاتی ہیں. وہ زندگی کوئی اور ہے, وہ جہان ہی کوئی اور ہے جس پہ کھلتا ہے. سوائے حیرت کے اور کوئی چیز اضافہ نہیں کرتا. وہ حیرت ہے, حیرت اندر, حیرت اندر, حیرت اندر, حیرت کا جہان کھل جاتا ہے, زبان بند ہو جاتی ہے, جو کچھ دیکھتا ہے بول نہیں سکتا, کبھی اندر بھر جاتا ہے تو لکھ دیتا ہے کہ یہ چیز. اس کی عرفان نظری میں جو چیزیں آتی ہیں پھر عالم نفس کے ساتھ عالم مادہ کھلتا ہے کہ مادیت ہے کیا چیز, مادہ ہے کیا. مادہ ہر وہ چیز جس کا حجم ہو, لمبائی چوڑائی ہو, وزن ہو, یہی ہوتا ہے نا. اور اس کے مقابلے میں یہ ملحد کہتا ہے کہ ساری کائنات مادے کی تخلیق ہے, ایسا مادہ جو اندھا ہے, جو بہرا ہے, لوہے کا ٹکڑا ہے, دھات کا ٹکڑا ہے, بگ بینگ ہوا, بڑا دھماکہ ہوا, پتھر تھے, کیا چیز کیا تھی, مادہ تھا نا میٹر. نہ وہ سنتا ہے, نہ وہ دیکھتا ہے, نہ وہ رہنمائی کر سکتا ہے, نہ بول سکتا ہے, نہ اس میں قوت شامہ ہے, نہ کسی چیز کو سن سکتا ہے. یہ لائے ہیں اس کو, اس مادے کو کہاں, اللہ کے مقابلے میں. اللہ عز و جل جو صاحب صفات ہے, صفات باری تعالی ہیں, اور اس کی چار صفات کا کوئی, اس کی کسی صفت کا بھی کوئی مقابلہ نہیں, لیکن چار علم, ارادہ, قدرت اور حیات, یہ آٹھ یا سات صفات میں سے بھی چار صفتیں اللہ کی ایسی ہیں کہ کائنات اور مادہ کروڑ برس میں بھی ہر برس جنم لیتے رہیں تو بو تک نہیں سونگھ سکتے اللہ کی ان صفات علیہ کی عز و جل. یہ مادے کی دنیا ہے, اس لیے مادہ پیسہ اس سے جو کام ہوتے ہوئے دیکھتا ہے وہ صوفی نہیں دیکھتا. صوفی جانتا ہے کہ مادے کی دنیا کیا ہے, اس پہ گزری ہوئی ہوتی ہے نا, تو اس کوچے سے شناسا ہوتا ہے. یہ حضرات خمس اس میں سے تیسری چیز سالس, وہ پورے کی پوری ایک دنیا ہے عالم عقل, عقل اس پہ کھل جاتی ہے. وہ جانتا ہے کہ عقل کیا چیز ہے, وہ جانتا ہے کہ عقل کو شکست کہاں ہوتی ہے, وہ جانتا ہے کہ عقل کیا تدبیر اسے بتا رہی ہے, اور خدا کی تقدیر کیا کر رہی ہے. وہ جانتا ہے کہ عقل خود محتاج, وہ جانتا ہے کیا خوب بات. بو علی دست رومی رحمت اللہ علیہ کے ہاتھ نے بو علی در غبار ناکا گم کر. بو علی جو تھے, بو علی سینا, ابھی آتے ہیں آج تھوڑی سی بات اس پہ بھی کرتے ہیں. بو علی اونٹنی جو جا رہی تھی نا قافلے میں, اس سے جو گرد اٹھی زمین سے, اس میں گم ہے ابھی تک, گرد میں راہ تلاش کر رہا ہے کہ کدھر جانا ہے. دست رومی محمل لیلا گریز, اور معروم مسنوی والے, اس نے ہاتھ بلند کیا اور جا کر لیلا جس حوض میں بیٹھی ہوئی تھی جا کے اس کو پکڑ لی, اور وہ لسینا ابھی تک راہ ڈھونڈ رہا. عقل کا عالم کھلتا ہے, نفس کا کھلتا ہے, مادے کا کھلتا ہے, اور چوتھا عالم جس پہ کھلتا ہے وہ عالم مثال. اس عالم مثال کے کیا کہنے, مثالی زندگی, مثالی ایک چیز عطا ہوتی ہے. حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ حضرت جعفر رضی اللہ عنہ کے بازو کٹ گئے اور وہ پھر اس طرح جنت میں ہیں, اور ان وہ سبز پرندوں میں ان کی روحیں ہیں, اور وہ سارا دن جنت میں گھومتے رہتے ہیں, اور شام جب ہوتی ہے وہاں کے مطابق تو عرش الہی کے نیچے آ کے اپنے گھونسلوں میں آرام کرتے ہیں. یہ سب عالم مثال. اور پانچویں چیز جس پہ کھلتی ہے نا, وہ نفس رحمانی. اس میں کچھ نہیں کہا جا سکتا, بس نفس رحمانی ऐसी चीज है जहां पहुंच के इस्तेला और मुहावरे में कह रहे हैं हकीकत में नहीं, जिब्रील अमीन के पर चढ़ जाते हैं। ये पांचों दुनियाएं इस पर खुलती हैं। इसलिए इरफान नजरी में वो फिर कौस में आता है, कौस सऊद क्या है, जहां वो अरूज पे जाता है, फिर नजूर उसका क्या है। किसी ने पूछा कि शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह से इतनी करामात क्यों सरजद हुई, तो सूफी ने जवाब दिया, उसने कहा हजरत का अरूज कामिल हुआ था, नजूर कामिल नहीं हुआ। फिक्रा, लेकिन 10 जिल्दों की किताब चाहिए इसे फिक्रे को समझने के वास्ते। ये इरफान नजरी है। इसलिए फिर उस पे खुलता है कि इंसान कामिल क्या है, शख्स अकबर क्या है। ये मोहियुद्दीन इब्ने अरबी रहमतुल्लाह की इस्तेला है, शख्स अकबर कौन होता है। दुर्र मंसूर में सैयदना अली रजी अल्लाह की रिवायत आई, उस रिवायत की फनी हैसियत पे तो जो बात करे सो करे, उन्होंने इंसान कामिल का बताया कि इंसान कामिल क्या। सूफिया का ख्याल यह है कि कुतुबुल अखताब होता है, कलंदर क्या होता है। ये सब इरफान नजरी की मुबाहिस हैं। और फिर वो कहते हैं कि तायुनात का आलम, इससे मुजद्दिद अल-फिसानी रहमतुल्लाह तायुनात पे बात की। फिर इसी बहस पे जब वो आते हैं नजीर, तो वो फिर बहस करते हैं एक और जहान की, गैबुल गयूब ला यारिफुहु इल्ला हुवा हू इन मकामात से अल्लाह के हजारों दोस्त गुजरे हैं और लाखों दोस्त गुजरे हैं, इसलिए ये मुमकिन ही नहीं है कि हम ये कहें ये सब छूट। जिसने इस कूचे की हवा में सांस नहीं लिया और जो इस कूचे से नहीं गुजरा, उसे चाहिए कि ये कहे कि यार मैं जैसे गुजरा नहीं हूं, ये मत कहे कि कूचा है ही नहीं, कहना चाहिए अकल से होश से काम लेनी चाहिए। ये कहना चाहिए कि मेरी मुनासिबत इन चीजों से नहीं हुई, या मुझ पर खुली नहीं, या मैं इस चीज इसको इसको नहीं समझ पाए, ये सब उजर है ना, होता है इंसानों के साथ होता है, नहीं समझ पाए बस खत्म हुई बात। अब इसकी तरदीद करना, इन चीजों से जब गुजरता है इंसान तो फिर मुकामे अहदियत तक पहुंचता है। और वहदानी वहदियत और अहदियत में फर्क है, वहदियत और अहदियत पे पहुंचा जा सकता है या नहीं, इसके लिए बड़ी अच्छी बहस इमाम खुमैनी ने की। अब एक लम्हे के लिए इस बात को इधर रख दें, हम क्यों आखिर जाएंगे इमाम खुमैनी से अकीदा लेने। अकीदा अहले सुन्ना का अबुल हसन अशरी हैं, अबू मंसूर मातरीदी हैं, गजाली हैं, फिक्र अकबर है, अकीदा हम इधर से लेंगे। ये फलसफे की तसव्वुफ की ये मुबाइस जो सूफिया ने देखा है, उसे कलम बंद की है, ये सब की सब चीजें हम इस असूल के तहत देते हैं कि जो इनमें से चीजें गुमराही पर मुश्तमिल है और शैतान का पैरोकार कोई बना रहा है, हम उसको भी जानते हैं, हम इसको भी जानते हैं कि इस पर अल्लाह ने अपना नाम और अल्लाह ने फजल। अहदियत और वाहदियत ये दोनों मुकाम मोहियुद्दीन इब्ने अरबी रहमतुल्लाह अलैह फुतुहात में इस पर बहस करते हैं। और हज़रत मोहियुद्दीन इब्ने अरबी रहमतुल्लाह अलैह एक जामी दो छह आदमियों के नाम एक जगह लिखे हैं इमाम खुमैनी ने, चूंकि खुमैनी खुद पढ़ाते रहे हैं फतुहात, तो उन्हें इन चीजों की बहुत शनासाई थी, इसीलिए तो उनसे किसी ने पूछा कि आपका मसलक क्या है, शिया है या सुन्नी है। उन्होंने कहा मैं और अल्लामा इकबाल इन मनाजिर से बहुत बलंतर हो गए हैं कि कोई हमें किसी फिरके के साथ मंसूब करे। اور یہی وجہ ہے کہ خمینی صاحب کو جب لکھنا پڑا نا کہ معرفت کی دنیا میں کون حجت اور دلیل ہے، تو اہل سنہ کی طرف آئے، وہ کہتے ہیں اس کو پڑھو، ابن عربی، گورباچوف کو انہوں نے خط لکھا، اور گورباچوف کی طرف اس خط کے لکھنے میں انہوں نے جوادی آمولی، آمول ایران کا ایک گاؤں ہے، یہ مولوی صاحب وہاں کے تھے، بہت قابل آدمی، بہت قابل، امام خمینی نے ہم بال کی جو نوک ہوتی ہے نا، سرے منہ، اس کے برابر اہل سنہ کے مسلک سے نہیں، ہمیشہ اہل سنہ کے مسلک کی تعریف بھی کرتے ہیں، دلائل بھی دیتے ہیں، سینکڑوں بیانات اس پہ آپ کو مل جائیں گے. ایک بال کی نوک کے برابر ہم کسی اور فرقے کے عقیدے میں نہیں دے نام لینا چاہتے ہیں. اللہ تعالیٰ بس اس عقیدے پہ موت ہے جو خود اس کا عقیدہ ہے. اللہ کا بھی تو کوئی عقیدہ ہے نا، اللہ کا عقیدہ ہے کہ وہ ایک ہے، ہم کہتے ہیں اللہ اسی پہ موت. اللہ کا بھی عقیدہ ہے کہ حضور صلی اللہ علیہ وسلم اللہ کے آخری نبی ہیں. اللہ کا بھی عقیدہ ہے کہ تقدیر پر ہے. اللہ کا بھی عقیدہ ہے کہ آخرت آئے گی، ہم کہتے ہیں اللہ ہم سب چیزوں کے قائل ہیں، اس کا تو قائل ہے. خود ایک سینٹی میٹر سب سے چھوٹا، اتنا دھاگے کے اور سر بال کے نوک کے برابر ہم اہل سنہ کے عقیدے سے انحراف نہیں کرتے. لیکن اس پختگی کا کیا یہ نتیجہ نکلے کہ ہم تعصب کو علم میں دخل دیں؟ نہیں، علم تعصبات سے برباد ہو جاتا ہے. خود ماں سبا ودا ماں کرتا ہے. علم جہاں بھی ہے، حکمت جہاں بھی ہے، اچھی ہے، ہم اسے لے لیں گے، اور جہاں پر گدلا پانی ہے اسے چھوڑ دیں. کسی کو شبہ نہیں ہونا چاہیے کہ ہم اہل سنہ سے ذرہ برابر ادھر ادھر ہو جائیں. ہمیں بھی اپنی عاقبت، آخرت اور قبر سب عزیز، جیسے آپ کو. ابن عربی نے خط لکھا ہے گورباچوف کو اور انہیں اسلام کی دعوت دی ہے، اور آپ اس خط کو پڑھیں، اس میں انہوں نے لکھا ہے کہ میں آپ کو ان چیزوں کی دعوت دے رہا ہوں، اور اگر آپ مزید تشریحات چاہتے ہیں تو آپ ابن عربی کو پڑھیے، اور میں علماء کو بھیج رہا ہوں، یا علماء میرے پاس ہیں جو آپ کو ابن عربی کا فلسفہ اور یہ چیزیں سمجھائیں گے. کسی شیعہ عالم کا حوالہ انہوں نے دیا، آخر آئے تو یہ کہا کہ ابن عربی کو پڑھیے. ابن عربی رحمت اللہ علیہ اس مقام کے آدمی تھے. آج بچے ان کے بارے میں باتیں کرتے ہیں اور ڈرامے بناتے ہیں، انہیں کیا پتا ابن عربی رحمت اللہ ایسا دماغ کہاں پیدا ہوا. تو یہ جو تھے جوادی آمولی، یہ خط لے کر گئے تھے. تو گورباچوف ظاہر ہے کہ رشین پریزیڈنٹ تھے، انہوں نے فارن آفس کے سیکٹری کو ان لوگوں کے استقبال کے لیے بھیجا. جوادی آمولی کی افسوانے چھپی، ان کے بیانات چھپے. انہوں نے کہا کہ جب میں اترا وہاں پہ ماسکو سے، تو پتا چلا کہ ایئرپورٹ سے جس جگہ جانا ہے وہ 2-3 گھنٹے کی مسافت پہ، یا جتنی بھی ہوگی. تو راستے میں مجھے وہ دکھاتے گئے کہ یہ ہمارا گاؤں ہے، یہ شہر ہے، یہ شہر ہے، یہ شہر. پھر انہوں نے کہا یہ گاؤں اتنی شدید برف باری ہوئی کہ سارا گاؤں برف میں دب گیا، اور یہاں تک ہم حکومت والوں کو پہنچنے میں 4 دن لگے. جب برف کے تودے وغیرہ ہٹائے گئے تو 2 بچے اس میں سے زندہ نکلے، باقی سارا گاؤں مر گیا. تو جوادی آمولی کہتے ہیں میں نے کہا کہ فطرت کے قانون کے مطابق یہاں کیا ہوا، چونکہ زندگی کے اسباب، وسائل اور ذرائع ختم ہو گئے تھے، تو ان 2 کو بھی مر جانا چاہیے تھا. جب یہ نہیں مرے تو باقی کیوں مرے؟ حالت تو سب کی یکساں تھی، سب دبے ہوئے تھے، تو آخر کون سا وہ فارمولا ہے جس کے تحت پورے گاؤں میں دو بچ جائیں اور باقی سب مر جائیں؟ انہیں بچانے والا کون تھا؟ وہ کمیونسٹ تھے پکے سارے. اس پہ وہ چپ ہو گیا اور کہنے لگا کہ ہمیں اجازت نہیں ہے کہ ہم دین کے بارے میں کوئی بات کر سکیں. کہتے ہیں میں گورباچوف کے پاس کیا خط پیش کیا تو ناراض ہوئے. انہوں نے کہا کہ اپنے امام خمینی سے کہیں کہ یہ روس کے روس میں مداخلت کے مترادف ہے. تو چونکہ خط میں لے کے گیا تھا، خمینی نے مجھے اس کا ذمہ دار بنایا تھا، تو میں نے انہیں کہا کہ آپ آسمان دیکھیں، فضا دیکھیں، ہم نے ایران کی فضا میں کوئی دخل، ہم نے روس کی فضاؤں میں کوئی دخل نہیں کیا، کوئی طیارہ نہیں، کوئی چیز. زمین دیکھیں، ہم نے اس میں کوئی دخل نہیں دیا. اب سمندر دیکھیں، ہم نے کوئی دخل نہیں دیا. روس اسی طرح ہے جس طرح ہے، ایک نظریہ ہے، یہ چیز ہے، یہ انہوں نے بھیجی آپ پڑھے، انہوں نے ترجمان پڑھا وغیرہ وغیرہ. تو انہوں نے کہا کہ اچھا. خمینی نے اس خط میں ایک چیز یہ بھی لکھی، ایک اور خط میں گورباچوف کو، کہ اسلام ہی وہ نظام ہے جو دنیا کو بھلائی اور خیر سے روشناس کرائے گا، اللہ کے دین کے علاوہ کوئی دین اب باقی نہیں رہا، آپ اس میں آ جائیں. تو گورباچوف نے کہا کہ ناراض ہوئے، پھر یہ ساری باتیں، پھر انہوں نے کہا کہ اچھا میں جتنے ہمارے اچھے کمیونسٹ ہیں نا انہیں بلاؤں گا اور انہیں کہوں گا کہ آپ کے خط کا جواب دیں. وہ نہ جواب آنا تھا نہ ہے، قصہ پارینہ آ گیا. خمینی صاحب نے گورباچوف کو لکھا کہ آپ اللہ کے دین میں آئیں، پناہ لیں، نظام ٹھیک کریں، اور کمیونزم کی جو چیزیں آپ دنیا کو دکھا رہے ہیں یہ سب کی سب میں میوزیمز میں دیکھ رہا ہوں، عملی دنیا میں یہ نظام ختم ہو جائے گا، یہ نہیں ساتھ دے سکتا دنیا. غالباً 6 برس کے بعد گورباچوف نے انٹرویو میں کہا کہ کاش ہم اس وقت خمینی کی بات مان لیتے، یعنی جس دین کی طرف وہ دعوت دے رہا تھا اس طرف آ جاتے، لیکن ہم نے اس کی نہیں مانی. اسی لیے ایران کے علماء، ایران کے مشائخ، ایرانی بڑے بڑے اسکالرز قوم میں وہ جن 6-7 بنیادی کتابوں کا کہتے ہیں کہ عرفان نظری ان سے پڑھو، ان میں معجامی، معجامی اور مولانا روم دو ہو گئے، اور ابن عربی 3 سخت خلاف ہیں شیعہ کے، اینٹی شیعہ، لیکن وہ جانتے ہیں. خمینی اور ان لوگوں کے نصاب کو جب ہم نے دیکھا تو اس میں صرف ایک شیعہ عالم کا نام تھا، باقی 5-6 جتنے تھے سنی علماء تھے، اس کے نام لکھے کہ ان سے عرفان نظری دیکھنا چاہیے کہ ان کیا تھا. تصوف کی اصطلاحات پہ جامی رحمت اللہ ایک رسالہ لکھا، آج پچھوایا تھا، ہماری لائبریری میں نہیں ہے لیکن پڑھا ہے، اللہ کی توفیق سے اور نظر سے گزرا ہے. یہ سب عرفان نظری، حتیٰ کہ اہل تشیع میں ایسے لوگ ہیں جو ابن عربی رحمت اللہ علیہ کو کافر قرار دیتے ہیں. کیوں؟ اس لیے کہ ابن عربی رحمت اللہ علیہ فتوحات ایک جگہ لکھا ہے ایک شیعہ کے متعلق کہ میں نے اسے دیکھا عالم روحانیت، عالم کشف میں تو سور تھا، خنزیر تھا، تو وہ سب لوگ جو پڑھتے ہیں شیعہ برا بھلا کہتے ہیں. خمینی نے بھی اس پہ لکھا، انہوں نے لکھا ہے کہ اس میں کوئی برا ماننے کی بات نہیں ہے، کوئی شیعہ ان کے شہر میں تھا، اس کا اندر باطن اتنا ناپاک تھا کہ انہیں اس حالت میں دکھایا گیا، تو کسی سنی کا اگر اندر اتنا ہی ناپاک ہو جتنا اس شیعہ کا تھا تو سنی بھی انہیں سور کی شکل میں نظر آئے گا، اس میں کیا برا ماننے کی بات ہے؟ انہوں نے سارے شیعوں کو تو نہیں کہا، انہوں نے تو اسے ایک شخص کو کہا ہے جو ان کے شہر میں تھا. یہ سب عرفان نظری، اس لیے عرفان عملی یہ شروع ہوا تھا تبع تابعین کے زمانے میں، صحابہ کرام رضی اللہ عنہم کے دور میں یہ اشارات پائے جاتے ہیں، لیکن جس طرح فقہ کی تدوین بعد میں ہوئی ہے، صحابہ رضی اللہ عنہم کے زمانے میں کہیں تھا کہ یہ مکروہ ہے اور یہ واجب ہے اور یہ سنت موقعہ ہے اور یہ مکروہ تحریمی ہے اور یہ مکروہ تنزیہی ہے، صحابہ رضی اللہ عنہم سیدھے سادے مسلمان تھے، ان کے بعد تصوف میں کیٹیگرائزیشن شروع ہوئی ہے، امام ابو حنیفہ رحمۃ اللہ علیہ ان سارے فقہا کے والد ہیں، باپ ہیں، اسی لیے امام شافعی رحمۃ اللہ کا الناس کلہم عیال ابی حنیفہ، ساری کی ساری امت کے جتنے فقہا ہیں سب ابو حنیفہ رحمۃ اللہ علیہ کے اولاد، امام صاحب رحمۃ اللہ رسول اللہ کہ امام صاحب رحمۃ اللہ علیہ نے فقہ مرتب کی، یہ چیزیں کی مرتب کرنے کا مطلب یہ کہ اصطلاحات زمانے میں تابعین کے اس دور میں پھر تصوف کی بھی اصطلاحات بنی، آہستہ آہستہ چیزیں نکھرتی گئی اور وہ اپنے سانچے میں ڈھلتی چلی گئی. انہوں نے ایک کیفیت کو لکھا اور کہا کہ یہ عبادت وجود ہے، ایک کیفیت کو لکھا ان کا یہ عبادت شہود ہے، ایک چیز کو ان کا قصور کیا ہے آخر، یہی نا کہ وہ اپنی کیفیات کو ضبط کرتے رہے. وہاں سے پہلا دور شروع ہوتا ہے اس عرفان نظری کا، اور یہ پھر چلتا ہے ابن عربی رحمۃ اللہ، ابن عربی کی فتوحات، ابن عربی کے خلیفہ صدر الدین قونوی، انہوں نے کہا میں نے براہ راست ابن عربی سے فتوحات کا مقدمہ پڑھا ہے، اس سے زیادہ بھی ضرورت پیش نہیں آئی کیونکہ شیخ نے اتنی اچھے طریقے پہ پڑھا دیا تھا کہ ساری کتاب میں نے حل کر، ہم اس سے غافل نہیں ہیں کہ صدر الدین قونوی کو اور ان حضرات کو شیخ الاسلام ابن تیمیہ رحمۃ اللہ نے کیا کہا. ابن تیمیہ رحمۃ اللہ علیہ ہمارے شیخ رحمہ اللہ نور اللہ کوئی بڑے بلند مقام کے آدمی، لیکن صدر الدین قونوی اور ابن عربی اور ان پہ جو کچھ بھی انہوں نے تحریر کیا یہ خود صوفی تھے. کیا لوگ نہیں جانتے کہ ابن تیمیہ رحمۃ اللہ علیہ صرف ایک واسطے سے شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کے خلیفہ ہیں، صرف ایک واسطے سے ابن قدامہ حنبلی مقدسی رحمہ اللہ کے خلیفہ ہیں ابن تیمیہ رحمۃ اللہ علیہ، اور ابن تیمیہ رحمۃ اللہ علیہ کے پاس جبہ تھا شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ، جو جمعے میں اٹھتے، بھاگنا کدھر کو ہے، کیا قلت علم کا قلت مطالعہ کا یہ نتیجہ نکلنا چاہیے کہ امت اتنے بڑے ورثے سے محروم ہو جائے؟ سفیان ثوری ہیں، حسن بصری ہیں، شیخ عبد القادر جیلانی ہیں، سمجد ترکسانی سرندی ہیں، ابن عربی ہیں، حکیم سنائی ہیں، یہ صاحب مثنوی ہیں، آخر ان کے بعد علامہ اقبال ہیں، یہ سب کے سب تصوف کے چیمپئن اور تصوف کی بات اور زبان اور وہ اصطلاحات استعمال کرنے والے، وضع کرنے والے، لکھنے والے، یہ سب کے سب گمراہ ہو گئے. صاحب نہ کرے، بالکل نہ کرے، اس مسئلے میں نہ پڑے، اللہ کا خوف چاہیے، اپنے ایمان کی فکر چاہیے، نہ کرے. یہ عرفان نظری ہے سارا. بولی سینا جیسا آدمی، اسی لیے یہ کم میں یہ کہتے ہیں ہمدانی کی عین القضات پڑھاؤ، عین القضات تمہیدات عین القضات ایک کتاب ہمدانی سنی. ابن عربی کے بعد پھر ملا صدرہ تک یہ دوسرا دور چلتا ہے. ملا صدرہ کا کمال یہ ہے کہ علم کلام آخر پر پہنچ کے اللہ کی ذات و صفات پر بحث کر کے ثابت کرتا ہے کہ اللہ ہے اور اس کی صفات. مسلمان فلاسفہ بحث کر کے آخر پر پہنچ کے پھر کہتے ہیں کہ اللہ ہے، اور صوفیہ معرفت الہیہ جن کی روح میں خمیر شامل ہے، یہ عرفان کے بعد یہ کہتے ہیں کہ اللہ کی ذات پاک ہے. یہ تینوں دھارے جا کے اللہ کی ذات کے ہونے نہ ہونے میں بحث کرتے ہیں اور پھر آخر کے کہتے ہیں کہ خدا یہ جتنے ملحد ہیں ایک عقل کے مادے میں گھرے ہوئے ہیں. اے میرے بھیا آپ اس کو پڑھیں, اب ان کو پڑھیں, یہ آپ کے آبا اجداد ہیں, یہ آپ کا سرمایہ ہے. اللہ ہے یا نہیں ہے آپ نہ ہونے کے دلائل دیتے ہیں کہ خدا نہیں ہے. ہم اللہ تعالی کے ہونے کے دلائل دیتے ہیں نا, ہم نے آپ کو پڑھا ہے. آخر دنیا میں انصاف کرنے والی بھی تو ہے, ہم بھی انصاف کرتے ہیں, آپ بھی انصاف کیجئے. آپ ان کو پڑھیے پھر پڑھ کے بتائیے کہ خدا نہیں. یہ تو کوئی بات نہ ہوئی کہ ہم تو سر کپاتے رہیں, آپ کے دلائل پڑھتے رہیں, سنتے رہیں, خاموشی سے برداشت کرتے رہیں, اور آپ ملا صدرا کو بھی نہ پڑھیں, آپ غزالی کو بھی نہ پڑھیں, آپ بھولی سینا کو بھی نہ پڑھیں. یہ تو نہ کیجیے. ملا صدرا کا کمال یہ ہے کہ ابن عربی کے بعد انہوں نے علم کلام, فلسفہ اور یہ عرفان, ان تینوں چیزوں کو ملا دیا. اور لطف کی بات یہ ہے کہ ملا صدرا اتنے کٹڑ شیعہ ہونے کے باوجود اکثر ان چیزوں میں ان احادیث کے حوالے دیتے ہیں جو اہل سنہ کی کتابوں میں پائی جاتی ہیں. اپنی کتابوں کی طرف کم جاتے ہیں, ہمارے حوالے زیادہ دیتے ہیں. اسی لیے بولی سینا اور ہم جب مکتوبات شریف پڑھ رہے تھے, یہ عین القضات اس کے جو حوالے ہم نے آپ کے سامنے رکھے ہیں, حضرت مجدد الفسانی سرہندی رحمت اللہ علیہ اپنے مکتوبات میں اس کا ذکر کرتے ہیں. حضرت مجدد الفسانی رحمت اللہ علیہ خود کسی کے خط کا جواب دے رہے ہیں, 245 نمبر خط ہے حضرت کا, اور فرماتے ہیں کہ استفسار دوم آنگودے کے نوشتہ بودند کہ شیخ ابو سعید ابو الخیر طلب دلیل با مقصود ابو علی سینا نمودہ بودند اودا جواب نوشتے کہ در آئے در کفر حقیقی. یہ ساری فارسی میں, اب فارسی نہ پڑھی ہوئی ہونا پھر کیا کرے گا. ہم اس کا ایک مستند ترجمہ آپ کو سنا دیتے ہیں, مشکل ہے اس کو سمجھنا لیکن یہ کہ اس سے آپ کو اندازہ ہوگا کہ یہ پوری طرح الہاد کے مقابلے میں مسلح چکنے تھے, سرحدوں کی حفاظت انہوں نے کیا خدا کے دین. تحریر فرمایا کہ ملا محمد صالح تھے جنہوں نے حضرت رحمت اللہ کو خط لکھا تھا, اس خط کے جواب میں فرماتے ہیں کہ دوسرا استفسار یہ تھا کہ آپ نے لکھا تھا کہ شیخ ابو سعید ابو الخیر نے ابو سینا سے مقصود پر دلیل طلب کی تھی اور اس نے جواب میں بولی سینا نے جواباً فرمایا تھا, حضرت ابو سعید رحمت اللہ نے فلسفے پر تنقید کی تھی اور انہوں نے کہا تھا کہ شکل اول سے تم خدا تک پہنچنا چاہتے ہو, شکل اول ہی ناقص ہے, تسلسل اور دور لازم ہے. یہ ساری فلسفے کی بحث ہے. تو حضرت ابو سعید رحمت اللہ علیہ کے اس فرمانے پہ ابو علی سینا نے انہیں جواب لکھا. تو یہاں پہ یہ قصہ آیا ہے کہ حضرت ابو سعید رحمت اللہ علیہ نے دلیل طلب کی تو ابو علی سینا نے جواب میں لکھا کہ ابو سعید کفر حقیقی سے باہر آؤ اور اسلام جو ہے تمہارا ظاہری مذہب اس سے نکلو اور کفر حقیقی میں نہ کفر حقیقی میں داخل ہو جاؤ, اور جو تم اسلام کرتے رہتے ہو اس سے باہر ہو. حضرت شیخ ابو سعید رحمت اللہ نے عین القضات کی طرف لکھا کہ مگر ایک لاکھ برس خدا کی عبادت کرتا تو مجھے وہ فائدہ حاصل نہ ہوتا جو مجھے ابو علی سینا کے اس جملے سے فائدہ ہوا. یہ حضرت مجدد رحمت اللہ نے بحث لکھی ہے, یہ اس لیے دکھانا مقصود ہے کہ یہ جو گزر گئے نا یہ لوگ کوئی بچے نہیں تھے, یہ ان ساری چیزوں کو سمجھتے تھے, جانتے تھے اور پھر وہ الہاد اور اس چیز کی بحث کرتے تھے. یہ مکتوبات شریف ہم نے اپنے زمانے کے عارف اللہ حضرت خان محمد صاحب رحمت اللہ علیہ کندیاں شریف کے جو جو سجادہ نشین تھے ان سے پڑھے. حضرت رحمت اللہ ایک قصہ سنایا تھا مکتوبات پڑھاتے ہوئے, رکے اور پھر ارشاد فرمایا تھا. ہم نے سوچا کہ انہوں نے تو فرمایا تھا یہ قصہ کسی حوالے سے نقل کریں, کل کو پھر پوچھیں گے کہ یہ حوالہ کہاں ہے, یہ کس کتاب میں آیا. حضرت ابو سعید رحمت اللہ علیہ کی کتاب ہے اسرار التوحید. محمد بن منور ہیں, انہوں نے لکھی ہے, اور اس کے ساتھ ایک اور رسالہ بھی ہے حرائیہ, یہ عبید اللہ بن محمود کا لکھا ہوا, اور جو ہمارے سامنے اس کا نسخہ ہے یہ 1899 کا ہے, روس سے چھپا ہے, اسی لیے اس پہ لکھا ہے کہ خلد اللہ ملکم, روس کو اللہ ہمیشہ سلامت رکھے, یہ کتاب یہاں سے چھپ رہی ہے 1899, تقریباً 125 سال ہو گیا نا. اس میں وہ لکھتے ہیں شیخ ہمارا روزی, ہمارے شیخ حضرت ابو سعید رحمت اللہ علیہ نے گویا نگاہ اٹھا کر دیکھا اور فرمایا کہ کیا ہو گیا ہے, اس جگہ پہ خانقاہ میں حکمت والا کوئی آ گیا ہے, فلسفی, حکیم, دانا. تو اتنے میں دیکھا گیا کہ خواجہ ابو علی درآمد, وہ لسینا آئے, وہ بھی نشست اور بیٹھ کے اور شیخ سے باتیں کرنے لگے, تو شیخ اٹھ کھڑے ہوئے اور مجلس تمام کر نشست ختم ہو, اور شیخ اٹھے اور اپنے گھر تشریف لے چلے, حضرت ابو سعید رحمت اللہ علیہ اور ان کے ساتھ ہی ابو علی سینا بھی چل پڑے. شیخ ترخانہ شد و درخانہ فراز کردن, حضرت اپنے گھر میں رک گئے, وسے شبانہ روز بیک دیگر بودن بخل, اور پھر کمرے کا دروازہ بند ہو گیا اور حضرت ابو سعید ابو الخیر رحمت اللہ علیہ اور ابو علی سینا دونوں اندر رہے, اور 3 دن اور 3 راتیں ان دونوں نے اس حال میں گزاری. وہ سخن میں گفتند, وہ آپس میں باتیں کرتے رہے, وہ کس دانس, اور کسی کو آج تک نہیں پتا چلا کہ شیخ کی اور ان کی ان 3 دنوں میں کیا مجالس رہی اور کس نے کس سے کیا کہا. اسے شبانہ روز 3 دن کے بعد خواجہ ابو علی سینا برفت, ابو علی سینا اپنے گھر کو چلے, شاگردان از خواجہ ابو علی برسیدن, تو جو لڑکے خانقاہ میں جمع تھے جو بھی طالب آئے ہوئے تھے ابو علی سینا کے پیچھے بھاگ پڑے, اور انہوں نے کہا کہ شیخ چگونا گفتی, کیا باتیں ہوئی, کیا گفتگو ہوئی. اب دونوں 3 دن اندر رہے اور سوائے جماعت کی نماز کے باہر نہیں نکلے, ہوا کیا, آپ 3 دن کیا بحث کرتے رہے. تو ابو علی سینا نے کہا کہ ہرچے من می دانم او می بیند, یہ ہمارے حضرت رحمت اللہ علیہ نے یہ 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 جملہ پڑھا, تو ہم نے کہا آپ کے سامنے رکھیں عرفان نظری میں, تاکہ آپ کل کو حوالہ دیکھنا چاہیں تو یہ اسرار التوحید رکھیے. بولی سینا بولے اور انہوں نے بس ایک بات کی, انہوں نے کہا ہرچے من می دانم, جو کچھ مجھے علم نے سکھایا ہے, اومی بینت, تمہارے شیخ اس کو دیکھتے ہیں. مریدان شیخ چوبا نزدیک شیخ درآمدن, لڑکے مرید بھاگے اور آ کر شیخ کو دیکھا, وہ بھی باہر تشریف لائے گئے. از شیخ سوال کر دن, انہوں نے ابو سعید رحمت اللہ سے پوچھا کہ اے شیخ بو علی را چن گفتی ہرچی ما بی بینم ادانت, اور یہ بو علی سینا یہ کہہ کے گئے ہیں کہ جہاں تک میں اپنے علم تک پہنچا ہوں علم سے شیخ دیکھتے ہیں, تو آپ کیا فرماتے ہیں. تو شیخ نے کہا بو علی سینا جہاں تک پہنچے ہیں علم سے وہ میری نگاہ میں, اس کا جہاں تک پہنچا ہوں شیخ دیکھتے ہیں. شیخ نے کہا کہ جہاں تک وہ پہنچتے ہیں وہ میں دیکھتا ہوں. یعنی جس عالم تک ان کی رسائی بذریعہ علم ہوئی ہے اس عالم تک میری رسائی مشاہدے میں ہے، اور ظاہر ہے کہ مشاہدہ علم سے قوی ہے. دیں اس کی دلیل قرآن کریم سے کہ مشاہدہ علم سے قوی ہوتا ہے. حضرت موسیٰ علیہ الصلوۃ والسلام کو اللہ نے کہا نا کہ آپ کی قوم شرک پہ آ گئی ہے، بچڑے کی عبادت کرنے لگے ہیں، تو اس وقت تو چپ رہے. واپس آئے تو حضرت ہارون علیہ السلام کو بھائی کو پکڑ لیا، جب دیکھا قوم شرک کر گئے تو وہ بہت پریشان، کہنے لگے بھائی یہ کیا کیا تم نے، قوم کا خیال نہیں کیا یہ شرک کرنے لگے. القل الواح، اور جو اللہ نے تختیاں دی تھی تورات کی رکھ دی زمین پہ، اتنا غصہ سامنے آیا. اس کا مطلب یہ ہے کہ مشاہدہ علم سے قوی ہے. وہاں خبر تھی نا، یہاں مشاہدہ ہو گیا. تو خبر کو مشاہدے کے درجے تک پہنچنے کے لیے سفر کرنا پڑتا ہے، اور جب سفر تمام ہوتا ہے تو پھر اس کے نتائج پر آمد ہوتے ہیں. اسی لیے یہ حضرت رحمت اللہ نے فرمایا تھا. اسی لیے حضرت ابو سعید رحمت اللہ نے پوچھا گیا کہ ابو علی سینا، انہوں نے کہا جس مقام کے تخت پر ہم بیٹھے ہیں وہ لسینا ابھی لاٹھی ٹیکتا ہوا اس کی تلاش میں آ رہا. یہی وجہ ہے اشارات پڑھے، وہ لسینا کی کتاب اشارات یہ مارکے کی کتابوں میں سے پڑھے اشارات. اسی لیے وہ لسینا اتنا بڑا فلسفی آخر پہ لکھتا ہے، اسے تین ابواب سے قائم کیا اشارات کے آخر پہ، اس نے صاف لکھا ہے اس نے کہا کہ اولیاء اللہ کے جو علامات اور جو چیزیں انہیں عالم کشف خواب میں دکھائی جاتی ہیں اس کا انکار نہیں کرنا چاہیے. یہ سارا عرفان نظری، اس لیے ہم کہتے ہیں کہ اس عرفان نظری کو اب ہمیں اپنے مدارس میں پڑھانا چاہیے. اس لیے کہ ہمارے بچے جانتے ہیں وہ ابن سینا کون تھے، ابن عربی کون تھے، حکیم سنائی کون تھے. ایسے ہی تو نہیں علامہ اقبال جب وہاں گئے تھے، اور سراس مسعود اقبال اور سید سلیمان ندوی رحمہ اللہ، یہ تینوں گئے تھے. تو سید صاحب نے خود لکھا ہے کہ میں تو فاتحہ پڑھ کے باہر آ کے بیٹھ گیا، اور علامہ اقبال حکیم سنائی غزنوی رحمت اللہ علیہ کی قبر پہ آدھے گھنٹے کے قریب قریب کھڑے مسلسل روتے رہے اس حکیم کی قبر. یہ اس لیے کہتے ہیں کہ ہمارے بچوں کو یہ پڑھنا چاہیے کہ مستقل ایک فرقہ ہے جس کے امام ہمارے محترم غامدی صاحب، یہ سب تصوف کو جھوٹ، تصوف پہ تنقید، صوفیہ کے متعلق یہ تہمت کہ انہوں نے اپنا پورا دین گھڑ لیا تھا، یہ پورا ایک طبقہ امت میں پیدا ہو گیا ہے، اور کوئی شبہ نہیں ہے ان کی گمراہی، کوئی شبہ نہیں. میرے لیے بہتر ہے کہ میں حضرت مجدد، ابن عربی، مولانا رومی، حکیم سنائی، تبا تابعین سے لے کے ابن عربی، اور ابن عربی کے دور سے لے کے اب ہمارے دور تک یہ جو صوفیاء کرام اور اولیاء اللہ گزرے ہیں، یہ سارے سلسلے نقشبندی کیا اور چشتی کیا، اور چشتیوں کی دو شاخیں صابری اور نظامی کیا، اور سلسلہ سہروردیہ اور قادریہ اور شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ، میں انہیں حق پہ مان لوں، میرے لیے یہ بہتر ہے بجائے اس کے کہ ان سب کو گمراہ قرار دوں اور جناب جاوید خان صاحب کو کیا آپ کی. مجھے بھی اپنا حشر عزیز ہے، میں بھی چاہتا ہوں کہ اللہ قیامت میں ان لوگوں کے ساتھ اٹھائے نہ کہ ان کے ساتھ. وہ کیوں نہیں پڑھتے ان لوگوں کو، وہ کشف المحجوب کیوں نہیں پڑھتے، وہ جامی کی اصطلاحات کیوں نہیں پڑھتے. اس لیے ان کے حوالوں میں، ان کی تقاریر میں ان لوگوں کا نام ابل تو آتا ہی نہیں، آ جائے تو عزت احترام کے ساتھ نام لیتے ہیں، یہ ان کی مہربانی ہے گویا، لیکن ان کے جو موقف ہے، جو ان کے دلائل ہیں، صحیح ان کا رد کرتے ہیں، کفر تک پہنچاتے ہیں. آپ اس فریب کو دیکھیں یہ غار حرا کا انکار کیوں ہے؟ کیوں نہ حدیث کا انکار ہے جو امام زہری رحمۃ اللہ علیہ کے علاوہ بھی ثابت ہوتی؟ حضرت رسالت پناہ صلی اللہ علیہ وسلم کے سامنے حرا کا ذکر آ رہا ہے، لوگ عبادت کے لیے اس غار میں جاتے تھے، حضرت رسالت پناہ صلی اللہ علیہ وسلم کے جد امجد حضرت عبد المطلب جاتے تھے، یہ ورقہ بن نوفل جاتے تھے، ورقہ بن نوفل کا نام جناب جاوید غامدی صاحب نے کس ان کے لہجے سے جو اس کے لیے کم سے کم ہمیں محسوس یہ ہوا کہ حقارت کم سے رہنا ہو تو اللہ معاف کرے، اللہ نہ کرے کہ میں کسی ناانصافی میں پڑ جاؤں، ورقہ یہ سب لوگ تصوف کے ناطے دین، مسئلہ کیا ہے غار حرا میں؟ بات اتنی سی ہے کہ کیا مسجد کے ہوتے ہوئے کوئی اور مقام بھی ایسا ہے جسے اللہ اپنی معرفت کے لیے چن لے؟ حضرت رسالت پناہ صلی اللہ علیہ وسلم مکہ مکرمہ میں ہیں، بیت اللہ ہے، وہی وہاں نہیں آئی وہاں آئی، بتانا یہ چاہتے ہیں کہ جتنی خانقاہیں یہ سلوک اور عرفان کی حصول کے لیے، اب نہیں پہلے، اس کے لیے ان جگہوں کو جو امام باڑا کہلاتی تھی بنایا گیا تھا تاکہ عرفان کے مناظر کے لیے خانقاہیں بنائی تھی، اس مقصد کے لیے تو خانقاہیں اور امام بارگاہیں یہ سب کی سب فضول چیزیں ہیں، اصل بیت اللہ، ہم کہتے ہیں بیت اللہ ہی اصل ہے تو وہی وہاں بھیج دی ہوتی، حضرت سالم آپ صلی اللہ علیہ وسلم موجود، اور اس کے بھی پیچھے جا کے خدا کی ہدایت کو مقید کرنا ہے مساجد کے ساتھ، ہم مساجد کی خدمت کرنے والے، ہم بنانے والے، ہم اللہ کی توحید اور ان چیزوں کا پیغام پھیلانے والے، ہر جمعے کو تقریر ہمارے علماء کرتے ہیں، الحمدللہ مساجد کی عظمت کی بات نہیں ہے، بات یہ ہے کہ آپ جڑ کاٹنا چاہتے ہیں ان خانقاہوں کی اور ان چیزوں کی، اور اللہ کہتا ہے ایسے گھر جہاں میرا نام لیا جاتا ہے، میرے بندے رہتے ہیں، صبح شام مجھے یاد کرتے ہیں، سورہ نور کی آیت ہے، یعنی عوارف المعارف میں حضرت شہاب الدین سروردی رحمۃ اللہ علیہ نے اسی آیت سے خانقاہوں کا جواز لکھا، مسئلہ تو یہ ہے کہ آپ یہ تعلیم دینا چاہتے ہیں کہ مساجد کے علاوہ ہدایت کی تجلیات کہیں نہیں پڑتی، چونکہ غار حرا اس نظریے کی نفی کرتا ہے، اس لیے غار حرا سے انکار کرنا ہے، منحوب می شناسم پیرانے پارسا، اس لیے جتنے بھی تصوف کے ناقدین ہمارے زمانے میں ہر ایک سے بات کہاں ہو سکتی ہے، کرنی بھی نہیں چاہیے، انہیں پتہ ہی نہیں بیچاروں کو، ہم کہتے ہیں حضرت ادھر بھی پڑھ لیں، ادھر بھی بڑے بڑے شیر بندھے ہوئے ہیں کھڑے ہیں جنہوں نے اللہ کی معرفت کو قلم بند کیا، جو کچھ ان پہ گزری ہے یہ سب چیزیں، اب یہاں پہ پہنچ کے آخری بات جو عرض کرنی ہے، اگر ہمارے بچوں نے، ہمارے علماء نے عرفان نظری کو پڑھا ہوتا یا اساتذہ نے پڑھایا ہوتا تو کبھی بھی چپ نہ بیٹھتے، اور جتنے تصوف کے ناقدین ان کو جواب دیتے کہ بھائی آپ کہاں ہیں، امت ادھر بھی چل رہی، کیوں جواب نہیں آیا؟ اس وجہ سے کہ عرفان نظری ہم نے اپنے بچوں کو پڑھایا ہی نہیں، اس لیے ضروری ہے کہ کوئی ایسی تعلیم گاہ قائم کی جائے، کوئی ایسا تعلیم کا مرکز قائم کیا جائے جہاں اگر درس نظامی بھی ہم اپنے بچوں کو پڑھائیں تو ہم انہیں ایک مغربی زبان پڑھائیں، یہ ضروری ہے کہ ان بچوں کو کمپیوٹر آتا، یہ ضروری ہے کہ انہوں نے عرفان نظری کو پڑھا ہو، یہ ضروری ہے کہ وہ بچے قانون، معیشت، और उसके साथ साथ फलसफा मंतिक ये पढ़े हुए हैं, और ये जरूरी है कि फारसी पढ़े हुए। हमने पांच छह चीजों का तस्करा किया, एक फारसी जबान का, एक किसी मगरबी जबान का, और खास तौर पे पाकिस्तान में तो चाइनीज को पढ़ाना चाहिए कि जो आइंदा आने वाला दौर है हम इन्हें दावत दे सकें। कंप्यूटर, इरफान नजरी, फलसफा और मंतिक, और जब फलसफा और मंतिक पढ़े तो दो चीजें एडिशनल पढ़ानी चाहिए, कानून, ताकि मुल्क में जब भी कानून साजी के बाद तनफीजे कानून का मसला आए तो हमारे जजेस, हमारे बच्चे जो एजुकेशन हासिल कर रहे हैं लॉ की, उन्हें पता हो कि इस चोरी की सजा अगर यहां ये है तो अल्लाह ने ये सजा मुकर्रर की है, ये लोग अगर किसी जुर्म पे ये सजा देते हैं तो शारे हकीकी अल्लाह जो वाहिद शारे है वो ये कहता है। और इकॉनमी, ताकि जितनी भी चीजें पेश आ रही है ना दुनिया भर की इकोनॉमिक्स में, अरे बच्चे इन्हें कंट्रोल कर सकें, वो जान सकें कि इकॉनमी ममालिक की कैसे चलती है, किस चीज में अल्लाह की रजा है और किस चीज में अल्लाह की नाराजगी। कितना टाइम हो गया?
दो घंटे हो
गए।
मुफ्ती साहब, एक इस पे एक सवाल, एक इसी तरफ से सवाल भी आया था कि जो मुशाहिदात की आपने जो जहां पे बात की है, तो उसमें एक खासतौर पे इल्हाद के मौजू पे तकरीबन बात हुई आज, तो उसमें जो मुलहिद है वो उसको किस तरह से ये यकीन हो कि जो आदमी मुशाहिदात की बात कर रहा है तो उसके मुशाहिदात और ये तजल्लियात की दुनिया जो है और कायनात जो है वो वाकई जो है अल्लाह ताला की जात तक पहुंचाने वाले हैं।
ये अकली दलील है, अकल में आता है। इतने लोग सारे मिल के हर जमाने में यही झूठ करते रहे। ये तो हो सकता है कि मैं ये कहूं कि पिछले के हाथी इतना होता है और दूसरा कहे कि नहीं नहीं फलां सदी में हाथी इतना था, लेकिन नफ्से हाथी का इनकार कर दे कि हाथी नाम की जानवर कोई दुनिया में पाया ही नहीं जाता। ये अकल नहीं ना। हर सदी में हर जगह पे जबकि वसाइल और जराए इतने नहीं थे, खत नहीं मिलता था सहराओं में, और कोई किसी जगह है, कोई किसी जगह है, कोई किसी सदी में है, कोई किसी सदी में है, इन सब ने हजारों हजारों ने इत्तेफाक कर लिया था कि झूठ की पैरवी करें। एक दूसरे इन लोगों की ताईद के लिए जो सही सनद से करामतें हम तक पहुंची, ये नहीं हो सकता कि अल्लाह उन्हें कोई इनाम के तौर पे चीज दे, करामत है, कश्फ है, ऐसी चीजें, और फिर वो मुसलसल चली आए सही सनद से। सूफियों के खुराफात और गप्पों के हम भी कायल नहीं, लेकिन जो सही सूफिया इकराम राय मामला थे उनकी बातें जो सही सनद से उनकी किताबों में हम तक पहुंची हैं, कि कैसे इनकार किया जा सकता। अकल पे बात करें ना, अकल की दलील ना, ऐसे नहीं होता। आप भी जरा जेन को खोलें, पढ़ें, हमारे यहां भी तशरीफ लाए, यहां भी देखें क्या कुछ पढ़ा हुआ है, इसे पढ़ के, इल्हाद को पढ़ के या सुन के फिर आप फैसला कर लेंगे। फिर ये होगा कि आप अल्लाह क्या माजूर करार पाएंगे, आप क्यामत में कह सकेंगे कि अल्लाह मैंने इनको भी पढ़ा था, उनको भी, मैं तो कोई फैसला कर नहीं सकता, मेहरबानी कर आज तू साबित हुआ है कि तू वाकई है तो जाने दे
जी।
लेकिन ये तो जुल्म है ना कि हमें ना पढ़े और एक तरफा फैसले और कानून जारी करते हैं।
जी बिल्कुल,
इजाजत। वालेकुम अस्सलाम।